Thanks for watching. Don't forget to like, comment, share and subscribe to Mufti Tariq Masood, famous scholar.
Alhamdulillahi nahmaduhu wa nusalli ala rasulihil kareem. Amma ba'd, fa'udhu billahi min ash-shaytanir rajim. Bismillahir rahmanir rahim. Nun wal qalami wa ma yasturuna ma anta bi ni'mati rabbika bi majnun wa inna laka la ajran ghayra mamnun wa innaka la ala khuluqin azim. سورہ قلم پر بات چل رہی تھی کہ اللہ تعالیٰ نے قلم کی قسم اٹھا کے فرمایا, یہ دسمبر 2019, قلم کی قسم اٹھا کے اللہ نے فرمایا کہ اے محمد صلی اللہ علیہ وسلم, آپ اپنے رب کے فضل سے مجنون نہیں ہیں. وَإِنَّكَ لَعَلَى خُلُقٍ عَظِيمٍ, آپ بہترین خلق اخلاق پر ہیں. تو اخلاق کو ڈیفائن کر رہا تھا میں کہ اخلاق کی ڈیفینیشن کیا ہے. خلق کہتے ہیں وہ نیچر جس پہ انسان کو پیدا کیا گیا. وہ تو ہر ایک کی اچھی ہوتی ہے, لیکن خود اپنی حرکتوں سے بھی انسان اپنی نیچر بناتا ہے. برائی کرتے چلے جائیں گے تو گھٹی میں برائی پڑ جائے گی, اچھائی کرتے چلے جائیں گے تو گھٹی میں اچھائی پڑ جائے گی. تو نبی صلی اللہ علیہ وسلم کے اخلاق سب سے اچھے تھے, حالانکہ آپ صلی اللہ علیہ وسلم غضبناک بھی ہوتے تھے. آپ صلی اللہ علیہ وسلم میدان جنگ میں لڑتے بھی تھے. آپ صلی اللہ علیہ وسلم دشمن کو بعض دفعہ معاف بھی کرتے تھے, لیکن بعض دفعہ انتقام بھی لیتے تھے. تو اس سے پتہ چلتا ہے, جو بار بار میں بات ریپیٹ کر کے سمجھا رہا ہوں, اخلاق صرف کسی سے مسکرا کے بات کرنا نہیں ہے. بعض دفعہ کسی کی گردن اڑانا بھی اخلاق ہوتا ہے, بشرطے کہ اس کی شریعت نے اجازت دی ہو. بعض دفعہ چور کے ہاتھ کاٹنا, یہ خود نہ گردن اڑانا شروع کر دیں, یہ گورنمنٹ کا کام ہے. چور کے ہاتھ کاٹنا بھی کیا ہوتا ہے؟ اخلاق. نبی صلی اللہ علیہ وسلم کے دور میں چوری ہوئی, آپ نے ہاتھ کاٹنے کا حکم دیا. تو زید ابن حارثہ رضی اللہ عنہ نبی کے منہ بولے بیٹے تھے اور بہت ہی چہیتے تھے. آپ نے ان کو بیٹا بنایا ہوا تھا. آج کل تو لوگ چاہتے ہیں نا اپنی اولاد دو سے زیادہ نہ ہو, تو پہلے زمانے میں اپنی بھی ہو رہی ہے, دوسروں کی اولاد کو بھی اپنا بنا لیا جاتا تھا. تو یہ فیملی پلاننگ کی نحوست ہے کہ لوگوں نے انسانوں کو بوجھ سمجھنا شروع کر دیا ہے, کہ انسان جو ہے وہ بوجھ ہوتے ہیں, وہ آپ کا خرچہ کراتے ہیں. تو زید ابن حارثہ کو نبی نے کیا بنایا, حالانکہ اجمی تھے, غلام تھے, تو ان کو اپنا بیٹا بنا لیا. وہ بے پناہ محبت نبی ان سے کیا کرتے تھے, حالانکہ بھائی عرب تو ویسے بھی اجمیوں سے محبت اکثر آج بھی نہیں کرتے, تو پہلے کیا حال ہوتا ہوگا. آپ بھی جاؤ نا, کوئی اجمی آئے تو وہ زیادہ لفٹ نہیں کراتے اس کو, الا ماشاءاللہ جو دیندار ہیں وہ الگ بات ہے. تو نبی صلی اللہ علیہ وسلم کے یہ اخلاق تھے کہ آپ صلی اللہ علیہ وسلم نے ایک عجمی کو جو کہ غلام تھے ان کو بیٹا بھی بنایا. اتنا بڑا شرف کہ بیٹا بنا دیا. بھائی کچھ خادم کے طور پہ رکھ لیتے ہیں, بھائی ملازم کے طور پہ رکھ لیتے پھر عزت دیتے, نا 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 نا, بیٹا بنانے میں جو عزت ہوتی ہے وہ کہیں بھی اس سے زیادہ تو عزت ہے ہی نہیں نا. کوئی بیٹا بنایا اور ایسا اتنی محبت دی ان کو, اتنی محبت دی کہ جو ان کے والدین کو جب پتا چلا نا کہ ہمارا بیٹا یہاں پایا جاتا ہے تو وہ لینے کے لیے آئے. پہلے زمانے میں ایسا ہوتا تھا کہ کوئی ان نون پرسن آپ کے علاقے میں آ گیا نا, کوئی پاسپورٹ ویزا تو ہے نہیں, تو غلام بنا لیا جاتا تھا. آج کل حکومت قتل کر دیتی ہے, جیل میں ڈالتی ہے. آپ انلیگل کسی ملک چلے جائیں تو حکومت کو رائٹ ہوتا ہے, بھائی وہ جان سے بھی مار سکتے ہیں. تو پہلے زمانے میں جان سے مارنے کے بجائے کیا کرتے تھے, غلام بنا لو اس کو. تو اب جب والدین ان کے آئے ان کو لینے کے لیے, ان کے رشتہ دار آئے, کہ ہمیں ان کا خیال تھا رشتہ داروں کا, جب زید ابن حارثہ کو پتا چلے گا کہ اوریجنل والدین آ گئے ہیں تو وہ تو خوشی سے پاگل ہو جائیں گے, تو ہم ان کی منہ مانگی قیمت دے کے ان کو چھڑا کے لے آئیں گے. تو وہ حیران ہو گئے کہ جب انہوں نے زید ابن حارثہ سے پوچھا تو انہوں نے کہا میں تمہارے ساتھ جانے کے لیے تیار نہیں ہوں. یہ ہے انک لعلی خلق عظیم, بہترین اخلاق. کہ وہ نبی کے پاس رہ کر ان کو نبی سے اتنی محبت ہو گئی کہ میں یہیں رہوں گا، میں واپس جانے کے لیے تیار نہیں ہوں. ایک طرف اخلاق کا یہ عالم ہے. اب رسول اللہ صلی اللہ علیہ وسلم کے دور میں چوری ہوئی تو لوگوں نے کہا بھائی سفارش کرو، یہ تو بڑے خاندان کا آدمی ہے، یہ عورت تھی کہ اس کا ہاتھ کٹ گیا تو مسئلہ ہو جائے گا، تو اب نبی سے سفارش کرے گا کون؟ کسی نے کہا بھائی حب رسول اللہ، نبی کے سب سے چہیتے تو زید ابن حارثہ ہیں، ان سے کہہ دو وہ کر دیں گے تو نبی مان جائیں گے. جیسے لاڈلا ہوتا ہے نا بچہ کوئی، بھائی لاڈلے کی بات کون رد کرتا ہے. زید ابن حارثہ نے شکایت کی کہ یا رسول اللہ لوگ کہہ رہے ہیں آپ تھوڑی رعایت کر لیں، ان کا ہاتھ نہ کاٹیں. آپ صلی اللہ علیہ وسلم غضبناک ہوئے، فرمایا اللہ کی قسم اگر فاطمہ بنت محمد بھی چوری کرتی صلی اللہ علیہ وسلم لسرقتھا، تو میں اس کا ہاتھ بھی کاٹ ڈالتا. اور آپ نے چور کا ہاتھ کاٹنے کا حکم دیا. ایک طرف اخلاق ایسے ہیں کہ غلام آپ کے پاس رہنے کو ترجیح دے رہا ہے، اپنے والدین کو ترجیح نہیں دے رہا. دوسری طرف اخلاق ایسے ہیں کہ چور کا ہاتھ، بولو بھائی اب کوئی انگریز یہاں وحشیانہ منظر دیکھ لے کہ ہاتھ کاٹا جا رہا ہے، وہ کہے گا یار یہ کیسا اسلام ہے بھائی، یہ کیسے نبی ہیں، یہ تو دہشت گرد ہیں معاذ اللہ، یہ تو دہشت گردی کی تعلیم ہے، ہاتھ کاٹا جا رہا ہے بھائی، کوڑے لگا دو، تھپڑ لگا دو، تبلیغ میں بھیج دو چار مہینے کے لیے، چلا لگا دو، سیروزہ لگا دو، سمجھا دو. محبت سے بھی تو سمجھایا جا سکتا ہے. لوگ کہتے ہیں نا بھائی، لوگ ایسے موقع پہ کیا کہتے ہیں، بھائی اصل چیز تو رسپیکٹ ہے، یہ ڈائلاگ ہے، آپ کسی کو عزت دو گے تو وہ بھی آپ کو عزت دے گا، رسپیکٹ ہے، محبت ہے، محبت سے جو کام ہوتا ہے وہ سختی سے نہیں ہوتا. بھائی یہ اصول کلی نہیں ہے، عزت دو گے تو عزت ملے گی، لیکن بشرطے کے سامنے والا بھی عزت کا مطلب جانتا ہو، ورنہ عزت دو گے تو وہ ذلیل کرنے پہ آ جائے گا. بعض لوگ ہیں وہ دبا کے رکھو گے نا تمیز سے چلتے ہیں وہ، سمجھے. آپ کہہ رہے ہو یار ان کو ہمارے گھر کی باتیں کہاں سے پتہ چلتی ہیں، یار پتہ نہیں مولوی صاحب ایسی باتیں کرتے ہیں بالکل صحیح صحیح کہاں سے کر رہے ہیں. بعض لوگ ایسے ہوتے ہیں ان کو جتنا دبا کے رکھو گے نا اتنا تمیز سے چلیں گے وہ. بعض ملازم ایسے ہوتے ہیں ان کو عزت دی آپ کو بیچ کے کھا جائیں گے وہ، حقیقت ہے، وہ کہیں گے ہمارے سیٹ صاحب میں بتا کتنے کا لے گا یہ. تو یہ چل رہا ہے مارکیٹ میں چل رہا ہے. تو عزت دو عزت لو یقیناً صحیح ہے، لیکن یہ عزت بھی قابل عزت لوگوں کو کے لیے، یہ مقولہ بھی کس کے لیے ہے؟ جو قابل عزت ہوتے ہیں، جن کی گھٹی میں ذلت ہے، جو بائی نیچر برے ہوتے ہیں، ان کو عزت دینے سے عزت نہیں ملتی. تو رسول اللہ صلی اللہ علیہ وسلم کے ایک طرف اخلاق کہ زید ابن حارثہ جانے کے لیے تیار نہیں ہے، دوسری طرف چور کا ہاتھ تو بہرحال کاٹنا ہے. آپ کہہ سکتے ہیں بھائی یہ تو اس لیے کاٹ رہے تھے کہ اللہ کا حکم ہے، مجبور تھے، تو اللہ کے حکم کے سامنے تو کوئی کچھ نہیں کر سکتا. واقعی ایسا ہی ہے کہ اصل میں اللہ کا حکم تھا چور کا ہاتھ کاٹو، قرآن کی آیتیں ہیں، لیکن سوال یہ پیدا ہوتا ہے تو پھر کیا اللہ نے بداخلاقی کا حکم دیا؟ اللہ نے دہشت گردی کا حکم دیا کہ چور کا ہاتھ کاٹو؟ اللہ ظالم ہے بھائی. نبی کے اخلاق بہت اچھے، مگر نبی کی صفات اللہ سے آگے تو نہیں ہے نا، نبی کی رحمت اللہ سے زیادہ تو نہیں ہے نا بھائی، اللہ تو سب سے زیادہ رحیم ہے. تو یہ کیا بات ہے کہ اللہ کو ترس کیوں نہیں آ رہا چور پہ کہ اس کا ہاتھ مت کاٹو؟ میں یہ اتنی ڈیٹیل میں اس لیے جا رہا ہوں کہ ہمارے ہاں بیلنس نہیں ہے. اخلاقیات کی بات ہوتی ہے تو اخلاق 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 اتنا ہو کہ وہ، اور جو بد اخلاق ہیں وہ اس طرف لڑک جاتے ہیں. اسلام کی خوبی یہ ہے کہ اس نے ہر چیز میں بیلنس رکھا ہے، نہ اتنے میٹھے بنو کہ لوگ نگل جائیں، نہ اتنے کڑوے بنو کہ لوگ تھوکنا شروع کر دیں. بیلنس، تمیز سے چلو، تمیز سے ہوشیاری کے ساتھ، صحیح ہے نا، تمیز سے چلو. جرائم کو ایک حد تک برداشت کیا جائے گا، اس کے بعد مجرم کی معافی نہیں ہے، کیونکہ مجرم کو معاف کر دینا در حقیقت عام لوگوں کے ساتھ زیادتی ہے. پھر دیکھو بدعتی کی تعظیم سے منع کیا گیا ہے، بدعتی کی وجہ اس کی یہ کہ ایک کافر اور فاسق کی آپ تعظیم کرتے ہو، لوگوں پہ برا اثر نہیں پڑتا، لوگوں کو پتا یہ تو کافر ہے، یہ ہدایت پہ تھوڑی ہے. بھائی لوگ اس کو تھوڑی اس سے متاثر ہوتے ہیں، سب کو پتا ہے یہ کافر ہے، ہم اس کے دین کو فالو نہیں کرتے. بدعتی میں مسئلہ یہ ہوتا ہے کہ وہ لیبل اسلام کا لگاتا ہے، جب اس کو عزت ملے گی تو لوگ اس کو قابل عزت سمجھ کے اس کو فالو کرنا شروع کر دیتے ہیں، اس کو فالو کرنا شروع کر دیتے ہیں. اس سے نقصان کس کا ہے؟ اسلام کا. نقصان اسلام کا ہوتا ہے اس سے. بعض دفعہ شخصی فائدہ دیکھا جا رہا ہوتا ہے، ایک شخص کا فائدہ دیکھا جا رہا ہوتا ہے، لیکن اس کی وجہ سے جو امت کو نقصان ہو رہا ہے وہ ہماری نظر میں نہیں ہوتا، تو بیلنس نہیں ہے. تو آپ صلی اللہ علیہ وسلم نے حکم دیا چور کا ہاتھ کاٹا جائے. کیسی سخت سزا ہے! گورے اس پہ کہتے ہیں یار کوڑے لگا دیتے، جیل میں ڈال دیتے، ہاتھ کاٹنا ہے ساری زندگی کے لیے معذور. 10,000 روپے چوری کیے، 50,000 روپے چوری کیے، تو ہاتھ کی قیمت تو 50,000 سے زیادہ ہے نا. کیا خیال ہے بھائی جان؟ تو ہاتھ کاٹنے کا کوئی تک بنتا ہے؟ اللہ نے کہا نہیں کاٹو. حالانکہ اللہ کہتا ہے جب بھی کوئی کام کرو تو شروع کس سے کرو؟ بسم اللہ الرحمن الرحیم. شروع اللہ کے نام سے جو بڑا مہربان نہایت رحم کرنے والا ہے. سوال پیدا ہوتا ہے اللہ تو بار بار کہہ رہا ہے میں رحمان ہوں، میں رحیم ہوں، اور ہر کام سے پہلے، چور کا ہاتھ کاٹنے سے پہلے بھی بسم اللہ الرحمن الرحیم ہے نا. شروع اللہ کے نام سے جو بڑا مہربان اور نہایت رحم کرنے والا ہے. تو چور کہہ رہے اللہ اتنا مہربان ہے تو میرا ہاتھ کیوں کاٹ رہا ہے؟ میں نے تو 20,000 کی چوری کی ہے، ہاتھ تو کروڑوں روپے کا ہے. میں سمجھا پا رہا ہوں اپنی بات؟ سوال سمجھ میں آ رہا ہے کہ نہیں آ رہا؟ آج میرا یہ تیسرا بیان چل رہا ہے، ابھی صبح سے بولے جا رہا ہوں. پہلے جامع میں بیان تھا 1.5 گھنٹے کا، پھر وہاں سے نکلے تو پھر ایک مسجد میں بیان تھا، وہ بھی ڈیڑھ پونے 2 گھنٹے کا ہو گیا. تو بول کے پھر مغرب کے بعد ہی بول ہی رہا ہوں، ملاقاتوں کے لیے لوگ آئے، پھر عصر کے بعد ایک صاحب آئے بغیر اطلاع کے، ان کو ڈانٹنے میں کافی توانائی خرچ ہوئی ہے میری، بغیر اطلاع کے آ گئے دروازہ بجانے. اللہ تعالیٰ ان کو جزائے خیر دے، بہرحال بڑے نیک آدمی تھے، لیکن مجھے غصہ آ گیا. میں نے کہا کیا مذاق ہے یار، میں انسان نہیں ہوں، میں گدا ہوں کیا؟ ایسے میں نے ان سے بات کرنا شروع کر دی کہ یار میں انسان نہیں ہوں، آپ بلا وجہ گھر میں. تو وہ بھر بےچارے داڑھی والے، پھر میں نے ایکسکیوز کیا ان سے، سوری کیا. اب اخلاق کا تقاضا تو یہ تھا کہ میں کہتا آپ بھی تشریف لے آئے ہیں بھائی. مجھے بڑی خوشی ہوئی کہ گھر میں تو میں ٹائم ہی نہیں دے پا رہا، اور نبی صلی اللہ علیہ وسلم کے پاس تو جو بھی آتا تھا آپ بیٹھ جایا کرتے تھے. کوئی بات نہیں، اگر آپ مجھے، میں مسجد میں آپ کو نہیں ملا تو گھر میں آ کے دروازہ بجا کے مجھے آپ نے کمبل سے باہر نکالا. میں بہرحال، کیونکہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا کہ مسکرا کے بات کرنا صدقہ ہے، تو میں بھی آپ سے مسکرا کے بات کروں گا، دفع ہو جائیے یہاں سے. یہی ہوگا نا بھائی. اب اخلاق کا تقاضے، تھوڑا سختی کرو. عوام کنٹرول میں نہیں آ رہی ہے تو سختی کے بغیر کنٹرول میں. بھائی ایک اصول بنا دیا کہ ٹائم لینے کا یہ طریقہ ہے، ملاقات کا یہ طریقہ ہے، یہ ٹائم ہے. میں نے ان کو اپنی ڈائری دکھائی، میں نے کہا اس میں آپ کہیں بھی نہیں ہو، اگر اس میں کہیں ہوتے پھر میں ٹائم نہ دیتا تو میری غلطی ہے. تو کہنے لگا میں تو آٹھ ڈال دیں. میں نے کہا پھر ہاں یہ کہیں کہ اس میں ہمیں بھی. تو پھر میں نے ان کو کوئی ٹائم دے دیا. تو اب ہوتا یہ ہے کہ جس آدمی کا دنیا میں ملاقاتوں کے علاوہ کوئی بھی کام ہی نہ ہو، اس کے لیے تو یہ ٹھیک ہے، وہ جتنی ملاقاتیں کرے گا اتنا ثواب اس کو زیادہ ملے گا. بعض لوگ ہم پہ کہتے ہیں تبلیغ والے تو ہر ایک سے ملتے ہیں، آپ کیوں نہیں ملتے؟ او بھائی ان کا تو کام ہی یہی ہے، ملیں. وہ تو جتنے زیادہ لوگوں سے ملیں گے اتنا فائدہ ہے ان کو، ان کا تو کام کیا کہ اپنی بات زیادہ سے زیادہ لوگوں تک پہنچانا. یہ تبلیغ کا ایک طریقہ ہے، ایک شعبہ ہے جو انہوں نے اختیار کیا. لیکن صرف یہی تو نہیں ہے نا، دین کی تبلیغ کے اور بھی تو بہت سارے طریقے ہیں. مسائل پہ تحقیق کرنا، حلال و حرام، یہ ریسرچ کرنا، یہ کس کا کام ہے؟ یہ تو علماء کا کام ہے. کتاب پڑھنے کا ٹائم ہی نہیں ملتا. اسی طرح بغیر کتاب جب انسان کچھ پڑھتا نہیں ہے نا، تو آہستہ آہستہ اس کا علم کا لیول نیچے آنا شروع ہو جاتا ہے. عوام کے پاس بیٹھنے سے کبھی علم میں اضافہ نہیں ہوتا. جو لوگ سارا دن عوام سے ملاقاتیں کرتے ہیں تو ان کا علم کا لیول نیچے آتا ہے. علم آتا ہے علماء کے پاس بیٹھنے سے، عوام میں تو اس علم کو ڈلیور کرنا ہے. تبھی جو علماء تدریس نہیں کرتے، کوئی کتاب نہیں پڑھاتے، وہ صرف عوام میں تقریریں کرتے ہیں، وہ کچھ دنوں میں بالکل ڈاؤن جانا شروع ہو جاتا ہے. ان کا جو معلومات کا لیول ہے نا، وہ بالکل سطحی باتیں پہ آ جاتے ہیں وہ. تو بھائی اگر ہمیں کچھ پڑھنے کا بھی ٹائم دے دو، کچھ ریسرچ کا بھی ٹائم دے دو، پھر ہمارے گھر بھی ہیں ماشاءاللہ، بچے بھی ہیں، उनका भी टाइम दे दो यार को, थोड़ा सा तमीज से उनके साथ भी कभी बैठ जाया करें, खाने का टाइम दे दो, सोने का टाइम दे दो। ठीक ठीक। तो अब यहां पर लोग कहते हैं यार ये कैसे गुस्से से बात करने मिल नहीं रहे। भाई यहां अखलाक का तकाजा ये है कि आपने अपने, ये मैं देखें अपनी बात नहीं कर रहा, आपको भी एक उसूल बयान कर रहा हूं मैं, ये हर एक के लिए उसूल है कि सुबह से शाम जिंदगी गुजारने के लिए आपके पास करने के बहुत सारे काम होते हैं, सारे काम नहीं किए जा सकते, तरजीह देनी पड़ती है कौन सा इंपॉर्टेंट है और कौन सा इंपॉर्टेंट नहीं है, फिर इंपॉर्टेंट में कौन सा मोस्ट इंपॉर्टेंट और कौन सा कम दर्जे का इंपॉर्टेंट नहीं। यार बात टाइम मैनेजमेंट में जो पढ़ाया जाता है ना कि चार किस्म के काम होते हैं, एक वो जो अहम भी है अर्जेंट भी है, दूसरा वो जो अहम है अर्जेंट नहीं है, तीसरा वो जो अर्जेंट है अहम नहीं है, चौथा वो जो ना अर्जेंट है ना अहम है। भाई बात आ रही है तुमने, भाई चार किस्म के हम दिन भर जितने काम करते हैं वो चार हिस्सों में डिवाइड होते हैं, अहम और अर्जेंट। अहम का मतलब, अब अहम की डेफिनेशन बड़ी मुश्किल है, अहम काम कौन सा होता है ये बड़ी अहम, देखो आप किसी से पूछो ना अहम काम, किसी कहते हैं बहुत अहम बात है, आप इसको समझ में आ जाए तो जिंदगी बन जाएगी इंशाल्लाह। अहम काम की डेफिनेशन क्या, आप किसी से पूछे अहम किसे कहते हैं उसको नहीं पता होगा, वो कहेगा जो बहुत अहम हो, वो क्या कहेगा जो वेरी इंपॉर्टेंट। और भाई तू इंग्लिश में अहम को इंपॉर्टेंट कहते हैं, उर्दू में अहम कहते हैं, अरबी में अहम कहते हैं, तो ये तो नया हुआ है ना, डेफिनेशन क्या, कह रहे जो मेरे लिए बहुत अहम हो। ओ भाई क्या है तेरे लिए क्या अहम है, कह रहे हैं भाई मुख्तलिफ वक्तों में कभी खाना अहम है, कभी वॉशरूम में जाना अहम है। तो याद रखो अहम की डेफिनेशन ये है कि आपका कोई विजन होता है ना, जो चीज आपको आपके विजन की तरफ ले जाने वाली है, हर वो काम जो आपको आपके विजन की तरफ ले जाने वाला है वो अहम है, और जो काम आपको आपके विजन से दूर कर रहा है वो गैर अहम है। आपका विजन है लाहौर पहुंचना, कराची से आप ट्रेन में बैठे या गाड़ी में बैठे कहां जा रहे हैं, विजन क्या है, मंजिल क्या है, लाहौर। तो फिर आपके लिए लाहौर का टिकट कराना ट्रेन का या जहाज का या बस का, ये अहम है। समझ में आ रही है बात। और एक आदमी जिसने जाना क्वेटा है उसके लिए लाहौर का टिकट कराना या आपके टिकट में दिलचस्पी लेना कि कहां का तू कहां जा रहा है या उसमें दिलचस्पी लेना तूने कहां का टिकट कराया कितने का कराया, ये क्या है, टाइम वेस्टिंग है ना, गैर अहम है। ओ भाई तूने जिधर जाना है तो उधर की फिक्र करना क्या क्या ख्याल है। तो हर आदमी का एक विजन होता है, एक हदफ होता है, मैंने यहां पहुंचना है, तो हर वो चीज जो उसको हदफ तक पहुंचाने वाली होगी वो क्या कहलाएगी, अहम कहलाएगी, जो उसके हदफ से रोकने वाली होगी वो गैर अहम, या हदफ तक ना पहुंचाए रोकने वाली भी ना हो वो सब गैर अहम है। और अर्जेंट का मतलब ये होता है कि भाई अभी नहीं हुआ तो बाद में नहीं होगा, अभी नहीं हुआ तो बाद में, ये मैं देसी स्टाइल में समझा रहा हूं, अभी नहीं हुआ तो बाद में नहीं हो सकता। हम ये कहते हैं कि जो काम अभी नहीं हुआ बाद में नहीं हो सकता, लिहाजा कर लो अभी। तो भाई अगर बाद में नहीं हुआ तो क्या हो जाएगा, ये देखो कि अहम भी है या नहीं है। समझ आ रही है बात। भाई जो काम अभी नहीं हुआ, जैसे गुटके की दुकान बंद हो जाएगी अभी नहीं मिला तो बंद होने दो, ये आपके लिए अर्जेंट तो है लेकिन इंपॉर्टेंट बोलो ला भाई नहीं है। तो हम अर्जेंसी को देख रहे होते हैं कि यार अभी नहीं हुआ तो बाद में नहीं होगा तो बस कर लो। भाई अभी नहीं हुआ तो बाद में नहीं होगा ये ना देखो, ये देखो ये करने का काम है भी कि नहीं, इंपॉर्टेंट भी है या नहीं है। फिर इंपॉर्टेंट में ये देखो कि जो अर्जेंट है उनको पहले निपटाओ, जो अर्जेंट नहीं है उनको बाद में निपटा दो, और जो अर्जेंट भी नहीं है इंपॉर्टेंट भी नहीं है उनको एक तरफ रखो। तो अब इस उसूल पर फिर जो इंपॉर्टेंट है उसमें मोस्ट इंपॉर्टेंट कौन सा है, तो देखो हमारा भी एक हदफ है, एक विजन है, एक हदफ हमने बनाया हुआ, भाई ये भी पढ़ना है, ये पढ़ाना है, ये स्टूडियो के लिए ये मसाइल रिकॉर्ड करवाने, इख्तलाफी मसाइल मैंने कहा था रिकॉर्ड करवाऊंगा, उनके मुझे टाइम ही नहीं मिल रहा। बहुत सारे इख्तलाफी मसाइल हैं जिनमें बड़ा उम्मत में फिरकावारियत फैलाई गई है, मैंने कहा एक एक हदीस को सामने रखकर पूरा हवाला, किताब लेके बैठो दरवाजा बजा रहे कोई, जी वो मसला ये है कि जी वो मैं आपसे बहुत जरूरी काम से मिलने आया हूं, भाईजान मैं नहीं मिल सकता, नहीं आपने तो मिलना है, भाई देखें। अब मसला ये होता है दूसरे उलमा जितने हैं उनका तो लोगों को पता ही नहीं होता वो हैं कहां, मैं तो रहता हूं भाई यहां पे, तो सबको पता है ये इनका घर है, ये वाला है, पता नहीं, ये थोड़े से कंफ्यूज होते हैं कि ये वाला है कि वो वाला है, तो वो कंफ्यूजन दो तीन दिन की तहकीक में दूर हो जाती है ना इनकी, तो फिर वो दरवाजा बजा के वो फिर पकड़ाई में आ जाते हैं हम लोग। तो अब उसूल ये है कि देखो अपनी अपना भी ये उसूल बनाए। देखो मैंने अभी सईद अनवर को फोन किया एक शादी में दावत के लिए, परसों की बात है, हमारे एक दोस्त हैं उनके बेटे का वलीमा है, तो मैंने सईद अनवर को फोन किया, मैंने कहा वो सिफारिश कर रहे हैं मेरे जरिए से आप उनकी दावत में आ जाए, उन्होंने कहा मैं 9 बजे के बाद सो जाता हूं, जमीन आसमान इधर से मैं नहीं जाता, इल्ला ये कि कोई करीबी रिश्तेदार हो जिसकी रिश्तेदारी टूटने का खतरा हो, तो मुझे गुस्सा आना चाहिए था, क्या ख्याल है? मुझे आना चाहिए यार मैं मुफ्ती तारिक मसूद आपको बोल रहा हूं आप वलीमे में आओ यार, और आप बोल रहे हो मैं सो जाता हूं। मैंने ना ऐसे वेल्डन 3-4 अंगूठे भेज दिए, मैंने कहा ये हटो बच्चों आदमी है, जिंदाबाद ऐसा ही होना चाहिए इंसान को, वरना दुनिया में किसी काम का, जो भी जहां उठा के जा रहा है 3 बजे ले जा रहा है पराठे खिलाने के लिए, 3 बजे निकल लिए उसके साथ, 4 बजे ले जा रहा है कि जी दोस्ती यारी में, तो चारों दोस्तों को खुश करते रहो, एक धमाके के साथ फटके हलाक हो जाओ कुछ दिनों के बाद, यही होगा ना। अब जो 12 बजे वलीमा खाएगा और खा भी क्या रहा है, नान कोरमे के साथ घी पूरा जमने वाला नसों में, इस वक्त तो दाल चावल भी खाओगे तो हजम नहीं होगा 12 बजे, और आप नान जो है ना मैदे का बना हुआ नान वो कोरमे में या बिरयानी घी वाली वो फिर बीफ की और उसमें चर्बी और उसमें ये सारी चीजें 12 बजे खा के घर आते ही सो जाओगे, तो वो जो दोस्त है वो तो खुश हो जाएगा माशाल्लाह वलीमे में इन्होंने शिरकत की जी अस्सलाम वालेकुम, थोड़े दिनों में जब एम्बुलेंस जो है ना वो टीनी नाना करते हुए आपको लेके जा रही होगी ना, तो वो दोस्त कुछ भी नहीं करेगा आपके लिए, वो ये भी नहीं कहेगा यार ये मेरी दावत खाने से इसका ये हशर हुआ है, सही है ना। तो मैंने कहा आदमी ऐसे ही होना चाहिए भाई, एक उसूल बना दिया 9 बजे के बाद हम कहीं नहीं जाते, उन्होंने कहा मैं नहीं जाता 9 बजे के बाद, इल्ला ये कि रिश्तेदारी तो फिर एक अलग चीज है, कोई करीबी बहुत ही रिश्ता हो जो रिश्तेदारी टूटने का खतरा हो फिर एक अलग बात है, नहीं जाते। तो मैं नाराज नहीं हुआ, मैंने कहा ऐसे ही होना चाहिए भाई, ऐसे ही बंदे मार्केट से क्या है छाट है, अगर सब ये करना शुरू हो जाए तो लोग अपने वलीमे की सेटिंग चेंज कर देंगे, भाई 9 बजे 8 बजे खाना होगा, सही है ना, क्योंकि कोई आता ही नहीं 9 के बाद या दोपहर को। उन्होंने कहा अगर कोई मेरा बहुत ही चहीता है ना जो चाहता है कि सईद अनवर ने लाजमी आना है, तो फिर वो दोपहर को वलीमा करता है मेरे लिए कि यार सईद अनवर को लाजमी बुलाना है, हम वलीमा कब करेंगे, दोपहर को करेंगे। मैंने कहा यार ये हटो बच्चों हो गया उस्ताद, लेकिन मुसीबत हमारे साथ यही है कि हम अखलाक के मारे हुए हैं ना, मैं अगर कहूंगा तो यार ये मुफ्ती साहब हो गए जनाब, मुफ्ती साहब होके ऐसी बातें कर रहे हैं यार, तो वो वही है एक दिन मुफ्ती साहब 12 बजे शादी से आ रहे होंगे, ठीक है ना। और जी मुफ्ती साहब का बयान, मुफ्ती साहब थे, मुफ्ती साहब हुआ करते थे, कोरमे की नजर हो गए बेचारे। तो आदमी को इन चीजों में मजबूत होना पड़ता है, मजबूत। वजह उसकी है कि आपने पहले ये देखना है, देखो तबलीग हमारा मेरा भी विजन है कि दीन पूरी दुनिया में गालिब हो जाए, लेकिन मेरा जो तरीका होगा वो एक दूसरे का तरीका अलग होगा, मेरा अलग होगा किसी और का अलग, हर आदमी का अलग तरीका होता है। किसी का तरीका ये कि उसने लोगों से मिलके सबको समझाना है, उसके लिए तो जितनी वो तो चाहिए कि जो नहीं मुलाकात कर रहा उसके घर पर जाके निकाले, भाईजान क्यों नहीं मुलाकात कर रहे आप, और वो बिल्कुल ठीक है उनके लिए। लेकिन जिसका काम इल्मी भी हो, उसने रिसर्च भी करनी हो, तहकीक भी करनी हो, उसके बयानात का सेटअप भी हो, बच्चे भी पालने हो, घर भी चलाना हो और लोफरी भी करनी हो, जायज लोफरी जो है ना, उसको मजबूत होना पड़ेगा, उसको गुस्सा भी करना पड़ेगा, भाईजान जो टाइम बता दिया आओ नहीं तो पतली गली से निकल जाओ, अब आप जाके मेरे खिलाफ क्लिप बनाओ ये बदअखलाक है, वो क्लिप मैं अफोर्ड कर लूंगा लेकिन मैं लोगों की लाइन अपने घर के बाहर बर्दाश्त नहीं कर पाता। मैं तो एक दफा कई साल पहले बीमार हो गया था और अपनी हमाकत से बीमार हुआ था, तो कई सालों के बाद ना मेरा ख्याल है 25-30 साल के बाद मुझे कोई बुखार हुआ होगा, अल्लाह ने अल्हम्दुलिल्लाह मुझे इससे बचपन में डॉक्टर अच्छा मिल गया था, वो एंटीबायोटिक निकलाते थे तो रेजिस्टेंट पावर बढ़ गई थी ना, बुखार नहीं होता था, बड़ी बड़ी बीमारियां आती लोगों, मुझे नहीं अल्हम्दुलिल्लाह होता, तो वो हो गया, तो मैं बीमार पड़ गया। मैंने लोगों से बताया किसी को बताना नहीं कि मेरी तबीयत खराब है, क्योंकि फिर जो लोग मोहब्बत में आते हैं ना अयादत के लिए बैठे रहेंगे, अबे जाओ ना, जाके काम करो यार अपना, यार भाई जाओ यार, क्यों दरवाजे बजा बजा के खैरियत पूछ रहे हो। जो बहुत ही करीबी जिससे इंसान बेतकल्लुफ होता है, खूब अच्छी गपशप हो, अबे तबे से बात करता है, वो तो ठीक है आए बैठे गपशप लगाए, हर आदमी उधर से भी फोन, हत्ता कि अल्लाह ताला मेरी वालदा की मगफिरत फरमाए, 2-3 2-1.5-2 साल पहले उनका इंतकाल हुआ, मैंने किसी को कानो कान खबर भी नहीं होने दी, بیمار تھیں, دو سال سے بیڈ پہ تھیں, نئی خبر انہیں تھی, انتقال ہوا, اللہ ان کی مغفرت فرمائے, جو ہم ٹوٹی پھوٹی خدمت کر سکتے تھے کہ ہمیں افسوس ہوا, آنسو بہے ہمارے, ماں تو ماں ہوتی ہے آپ کو پتا ہے, اس کا تو کوئی آلٹرنیٹ, گھوڑا ایک پہاڑ گرا تھا غم کا, چپکے سے ان کو لے جا کے میں نے دفنایا. یہاں بھی منع کر دیا, اعلان نہیں کرنا بھائی, میں نہیں برداشت کر سکتا, جو تعزیت کرنے والوں کی لائنیں لگیں گی, اور وہ جو سارا دن بیٹھ کے تسلی کے جملے, وہ بھائی بڑا غم ہوا, اچھا آپ کو غم ہوا, بہت افسوس ہوا, بھائی کیا کروں اب, کیا کرنا ہے اب بتاؤ, بھائی وہ ہوا تو وہ ہوا تو, وہ تکلف میں ٹائم ویسٹنگ, بھائی میں نے کہا بعد میں جب ٹائم گزر جائے گا لوگوں سے کہہ دوں گا بھائی دعا کر لو ان کے لیے, وہ ٹائم گزر چکا ہوگا, تو اب پتہ نہیں میں نے صحیح کیا غلط کیا, یہ تو علماء ہی بتائیں گے, مجھے ایسا لگ رہا تھا میں نے صحیح کیا کہ بھائی میں نہیں برداشت کر سکتا لوگوں کا ہجوم اور لوگوں کی جو فون اور کالیں اور تعزیت کے پیغامات, اتنی بھرمار ہوتی ہے کہ کسی کام کا نہیں رہتا انسان. اسلام میں موت اور زندگی, موت کو زیادہ اہمیت دینے کی اجازت نہیں ہے, بھائی سب نے مرنا ہے, ہم نے بھی جانا ہے, اس نے بھی جانا ہے, فلاں نے بھی جانا ہے, گیا انتقال ہوا, عرب اس میں بڑے اچھے ہیں, وہ اتنا لمبا حساب کتاب نہیں کرتے, کہتے ہیں انا للہ وانا الیہ راجعون, خلاص ما تعالی الایمان بس ختم. ایسے جو لوگ سعودی عرب رہے ہیں وہ جانتے ہیں, وہ زیادہ نہیں, وہ تمبو امبو لگ رہے اور یہ آ رہے ہیں اور پھر وہ دعائے خیر تھے خیر لاگ لے تو خوشا خلب خار, پھر وہ آیا پھر دوسرا آیا دعائے خیر, آپ تو کوئٹہ کے ہیں نا, کتنی لمبی دعائیں خیریں کی چلتی ہیں نا, جو جس کو تعزیت کے لیے آتے ہیں نا, وہ بیچارہ سارا دن ہاتھ اٹھا کے پھر گراتا ہے, پھر دوسرا آیا ہاتھ اٹھا دعائے خیر دخال واللہ خوش جوڑ توڑو خال وس, پھر نیچے پھر دوسرا آیا دعائے خیر, وہ کہے چلو بھائی دعائے خیر کرو یار, تم بھی دعا کر لو یار, پھر نیچے پھر ایک بندہ آیا مامو آئے ملنے کے لیے چلو دعائے خیر, تین دن تک وہ ہاتھ اٹھانا گرانا, پھر وہ اخلاص سے دعا ہوتی نہیں, وہ میت کے لواحق میں کہہ رہے ہیں چلو بھائی اب پھر سے کر لیتے ہیں کیا کریں, اللہ کرے ہو سکتا ہے یہ 85 مرتبہ میں مغفرت ہو جائے, ہیں بھائی سب ایک رسم ہے, اس لیے وہاں کے پی کے علماء بھی اس کو جائز نہیں سمجھتے, کسی سے بھی فتویٰ لے لیں آپ, پنجاب میں بھی ایسا ہوتا ہے, پنجاب میں کیا ہوتا ہے کہ رونے کے پروگرام چل رہے ہوتے ہیں باقاعدہ, میت ہو گئی, سب نہیں رہی, سب پنجاب والوں کی سب کی بات نہیں کر رہا, بہت سی جگہوں پہ رونے کے باقاعدہ کیا ہوتے ہیں پروگرام, اب وہ بیٹی آئی امریکہ سے, وہ پہلے پھوٹ پھوٹ کے روئے گی, وہ جہاز میں آ رہی ہے آرام سے نا, میں نے خود دیکھا یہ منظر, جہاز میں آئی آرام سے جناب, ایئرپورٹ پہ ٹیکسی میں بھی آرام سے, بڑے آرام سے تمیز سے آتے آتے, جیسے ہی میت کی کسی لواحقین میں سے کسی میں, وہیں سے اسپیڈ شروع, مقابلے ہوتے ہیں, جو زیادہ رو رہا ہے اس کو زیادہ محبت ہے, جو چپ بیٹھا تھا اس پہ بس کیا تجھے محبت نہیں ہے کیا, رونے کے کیا چلتے ہیں مقابلے چل رہے ہوتے ہیں, نہیں رو تو اس کا مطلب ہے آپ کو تو محبت ہی نہیں تھی ابا سے. ایک خاتون کے میاں مر گئے, سچا واقعہ ہے, میرے پاس فون آیا, ہمارے کو ریلیٹو تھی, پھوٹ پھوٹ کے رو رہی ہیں کہ میرے میاں مر گئے, ہائے میں بیوہ ہو گئی, اوف ایسی انہوں نے روئی ہے کہ جو بھی فون سنے گا وہ بھی بیچارہ پھوٹ پھوٹ کے رونا شروع کر دے. تو چونکہ ہمارے اب کیا زیادہ ڈیٹیل میں نہیں جانا چاہیے, تو ہم لوگ جب ان سے ملنے کے لیے گئے تو بالکل فٹ فاٹ, ہم نے کہا آپ کو تو بڑا غم تھا, کہہ رہے ہیں جان چھوٹی, بڑی مصیبت دی ہوئی تھی, ٹینشن دی, وہ بندہ ٹھیک نہیں تھا نا جس کا انتقال ہوا, وہ بہت ظلم کر رہا تھا اپنی بیوی کے اوپر, بالکل بھی ٹھیک نہیں تھا وہ آدمی, تو وہ ہے جان چھوٹی, اللہ کا فضل ہو گیا, اللہ نے خود ہی اٹھا لیا لیکن اب مرنے پہ ایسا ریئیکٹ کرنا ہے, وہ ایک مجبوری ہے بھائی, اگر ایسا ریئیکشن نہیں کیا لوگ بولیں گے واہ بھائی واہ, میاں مر گیا رونا ہی نہیں آ رہا ان کو, تو یہ ڈرامے چل رہے ہیں زیادہ تر. اسلام میں حکم یہ ہے کہ بھائی کوئی میت ہو گئی تو تین جملے کہو اور پتلی گلی سے نکل لو, اعظم اللہ اجرک, وہاں جاؤ تسلی کے, وہ بھی ہر آدمی نہ جائے بھائی, جن کے کوئی خاص رشتہ دار ہیں, جو ریلیٹو ہیں, جو جن کے جانے سے تسلی ہوگی سامنے والے کو, تین جملے بولو جا کے, بھائی اعظم اللہ اجرک, جو مصیبت آپ کو پہنچی ہے اللہ اس پہ آپ کے اجر میں اضافہ کر دے, وہ احسن عذاب, اس غم پہ اللہ آپ کو صبر کی توفیق دے, وغفر لمیتک, اور مرحوم کی مغفرت فرمائے. تین جملے کہے, دو چار اور تسلی کی بات کریں اور پتلی گلی سے بولو بھائی نکل لیں, وہیں تمبو میں دھرنا مار کے مت بیٹھیں آپ, وہاں بیٹھ جاتے ہیں اس کے لیے دودھ پتی آ رہی ہے, پھر چائے آ رہی ہے, پھر پانی آ رہا ہے, وہ میت کے رشتہ داروں بےچارے وہ کہتے ہیں یہ مرنا اتنی بڑی ٹینشن نہیں تھا جتنا یہ جو تعزیت کے لیے آنے والے, یہ اس سے بڑی ٹینشن بن چکے ہیں, और फिर भी हमारे यहां तो इस्लाम की बरकत है, बर्दाश्त की हद तक टेंशन होती है, डिप्रेशन में जाता है, मरता नहीं आदमी। जो गैर मुस्लिम है ना, उनके यहां तो मैयत इतनी बड़ी टेंशन देके जाता है, जाती है दुनिया से, कि उनके दो दो हफ्ते के प्रोग्राम चलते हैं मैयत की तारीफों के अलग। उस वक्त दफनाते नहीं है उस वक्त तक, फिर वो उनके कोई पंडित जी आ रहे हैं, पंडित कहते हैं, ये पंडित नहीं, मुझे किसी ने इंडिया से कहा आपने मंदिर को मंदिर बना दिया और पंडित को पंडित बना दिया, तो पंडित लग जाइए। वो आते हैं फिर वो पता नहीं क्या क्या पढ़ते रहते हैं, उसके ऊपर घोड़े पढ़ रहे होते हैं, फिर उसे पैसे लेके जाते हैं, वो कई हजार रुपए का वारिसों का खर्चा हो जाता है। हमारे यहां इस्लाम ने कहा खर्चा करने की चंदा जरूरत नहीं है, सिर्फ खर्चा होगा मैयत के कफन का, है भाई, मैयत की कब्र का, कब्र खुद खोदना नहीं आती तो गोरकन को पैसे दे दो, इसके अलावा तीसरा कोई खर्चा नहीं है। और यह खर्चा भी मैयत के विरासत के माल में से होगा, जितना माल छोड़कर गया है ना उसमें से पहले यह कफन दफन का खर्चा निकालो। कफन के कितने पैसे खर्च होते हैं कफन पे, वो भी ये कि जब अगर कोई घर में किसी की कमीज फाड़ के जो है ना कफन बना दो, सहाबा तो ऐसे ही करते थे, अलग से कपड़ा थोड़ी खरीदते थे। हजरत अबू बकर को जब कहा गया ना ये कपड़ा, उन्होंने कहा मैं जिंदों को पहनाओ, हमारे लिए नया कपड़े की जरूरत, हमें पुराने कपड़े में दफन कर देना, वहां कब्र में जा रहे हैं ना, वहां कौन सा कोई, वो तो फरिश्ते आएंगे देखने के लिए, वो तो अमाल देखते हैं, वो आपके कपड़े थोड़ी देखेंगे। तो टेंशन नहीं लो भाई, जिंदगी को क्या बनाओ, हल्का हल्का बनाओ, कामों में टाइम लगाओ। अब जो दुनिया से चला गया वो वापस नहीं आएगा, अब आपने करना है उसके लिए मगफिरत की दुआ। जो गम खुद से हो रहा है वो तो होता है, वो तो नेचुरल है, वो तो नबी को भी होता था, आंखों से आंसू टपकते हैं, बस काफी है। चीखना चिल्लाना, आप सल्लल्लाहु अलैहि वसल्लम ने मैयत पर चीखने चिल्लाने वाली औरतों पर लानत फरमाई है, कितना बड़ा जुर्म है। और आज मैयत पे औरतें चीखती हैं कि नहीं चीखती, हा 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 करके, इसको कमाल समझती है, कमाल सब्र करना है, चीखना चिल्लाना कमाल नहीं है। औरत के लिए सबसे बड़ा गम उसके बच्चे की मौत है, क्योंकि औरत की सबसे महबूब चीज क्या होती है, बच्चा। एक औरत का बच्चा मर गया नबी सल्लल्लाहु अलैहि वसल्लम के दौर में, वो इतनी गमजदा हुई कि बच्चे की कब्र पे खड़े होकर रोना पीटना किया ना, उसने चीख रही है चिल्ला रही है, आप सल्लल्लाहु अलैहि वसल्लम पीछे से गुजरे, उन्होंने फरमाया सब्र करो सब्र। उसे नहीं पता था कि नबी सल्लल्लाहु अलैहि वसल्लम ने, उसने कहा आपको वो गम पहुंचा होता ना, मुझे पहुंचा है, फिर मैं पूछती कि कैसे सब्र किया जाता है। उसने गोया तंज किया, उसको नहीं पता था कि आप सल्लल्लाहु अलैहि वसल्लम है। उसने कहा असल में गम तो जिसको पहुंचा है वही जानता है ना, हमारे यहां यही होता है ना, आप किसी को बोलो सब्र करो कह रहे हो तुम्हें तकलीफ हो नहीं रही ना, इसलिए तुम सब्र का कह रहे हो। रोने पर पाबंदी नहीं है, चीखने चिल्लाने पर पाबंदी है, वावेला करने पर पाबंदी है। तो वो सहाबिया को किसी ने बताया कि तो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम है, तो वो फौरन परेशान होकर गई और नबी सल्लल्लाहु अलैहि वसल्लम के पास आके कहने लगी मैं अब सब्र करूंगी। आपने फरमाया इन्नमस सब्रु इंदस सदमतिल उला, जब सदमा पहुंचता है ना उस वक्त सब्र की फजीलत है, बाद में तो सबको सब्र आ जाता है, कौन सारी जिंदगी बैठ के कौन रोता है। तो कहां से कहां बात चली गई भाई, बात क्या शुरू हुई थी यार, किधर बात ये हो रही थी कि भाई हर चीज का एक तरीका होता है। अब वो सईद अनवर का मैं वाकया बता रहा था, अब बज़ाहिर तो वो बदअखलाकी है ना कि मैं 9 बजे के बाद नहीं आऊंगा, लेकिन ये अखलाक है। अखलाक में सबसे पहले अपने आप के साथ अच्छा सलूक करो ना भाई, दोस्तों के चक्कर में अपना बेड़ा गर्क किया हुआ है, अपनी ना नींद हो रही है ना खाना हो रहा है ढंग से ना टाइम, जो रात को देर से सोएगा वो तहज्जुद के लिए उठेगा, वो तो फजर के लिए उठना मुश्किल। जो एक एक दो दो बजे तक शादियों से आते हैं तो आप क्या समझते हैं फजर पढ़ लेते होंगे, बहुत मुश्किल है फजर के लिए उठना ऐसी सूरत में, तहज्जुद कहां पड़ेगा वो आदमी। तो हमारे नबी सल्लल्लाहु अलैहि वसल्लम, लोग कहते हैं भाई नबी दावत नहीं ठुकराए करते थे, तो नबी तो तहज्जुद भी नहीं छोड़ते थे। आपको दावत ना ठुकराने वाली हदीस याद है, तहज्जुद वाली याद है भाई। आप दावत कबूल करके 3 बजे जब रात को घर पे आओगे तो तहज्जुद की सुन्नत जिंदा करोगे, नहीं होगी सुन्नत। इसलिए इस मामले में भाई पूरी कौम को चेंज करने की जरूरत है। ऐलान कर दें, हमारे एक दोस्त का एक वाकया बताता हूं, बस फिर असल मौजू की तरफ आके बात समेटता हूं। हमारे एक दोस्त हैं, अल्लाह उनकी उम्र में बहुत बरकत दे, मुझे भी बहुत कुछ उनसे सीखने को मिला। उन्होंने अपनी शादी में ऐलान किया कि खाना 9 बजे स्टार्ट हो जाएगा, खाना 9 बजे, ये सीखें ये चीज सीखने की है, खाना 9 बजे स्टार्ट हो जाए, ऐसी की तैसी। लोगों ने कहा अबे सब लिखते हैं, कार्ड पे लिखा होगा तो 12 बजे ना। अब उनकी शादी है, दुल्हन ब्यूटी पार्लर गई हुई है, वो तो 9:30 बजे तो वो ब्यूटी पार्लर जाती है, लिखा हुआ होता है खाना 9 बजे और दुल्हन जा कब रही होती है और दूल्हा 11:30 बजे जा रहा होता है, उस पर डिस्टेंपर जरा कम लगाना पड़ता है ना, तो वो कहता है लेट भी चला जाऊं कोई मसला, समझ में आ रही है बात। तो रिश्तेदार फिर 12:15 बजे आ रहे होते, एक अजीब हिसाब चल रहा है। तो कोई भी टाइम का पाबंद नहीं होता, उन्होंने पहले कर दिया कि 9 बजे टाइम की पाबंदी की जाएगी, सबको बता दिया। तो अब क्या हुआ कि 9 बजे ये दूल्हा बन के पहुंच गए शादी हॉल में, वेटर से कहा खाना लगा दो, वो कह रहे कोई बंदा ही नहीं है तो कहां से लगा दूं खाना। उन्होंने कहा भाई हम टाइम के पाबंद हैं, जिसने आना है, नहीं आना नहीं आए, खाना लग जाएगा, हम खा के चले जाएंगे। दुल्हन भी मार्केट से शॉर्ट है, कमाल की बात ही है। दुल्हन क्या है वो भी नहीं है, उन्होंने कहा भाई हमारी एडिक नहीं है, अभी से आदत, दुल्हन को भी तो आदत डालो ना टाइम की पाबंदी की, भाई 9 बजे खाना स्टार्ट हो जाएगा। मैं ये नहीं कह रहा कि घर को ऑफिस बना दें आप, अब पता चला जाके फड्डे बेगम 7:03 पे खाना चाहिए मुझे, 3 मिनट पे 4 मिनट हो गए वो तैश में आ गए हो, ये घर में तो थोड़ा लचक के साथ ही चलना पड़ता है, उसके भी कुछ उसूल है, जाबते हैं, वो एक अलग टॉपिक है कि घर में उसूल क्या होना चाहिए, उसमें भी इतनी बेउसूली नहीं है कि कुछ पता ही नहीं है कि कब खाना होना चाहिए कब सोना होना चाहिए, लेकिन उसमें वो फौज वाला उसूल घर में नहीं चलता। अब इन्होंने क्या किया, 9 बजे खाना वेटरों को बोला लगा दो ऐसी की तैसी। उन्होंने भाई नहीं यार कोई भी नहीं आएगा, उन्होंने खाना जाया हो जाएगा, ठंडा हो जाएगा, भाई होने दो, खाने में ऐसी कशिश है ना, इसकी खुशबू दुल्हन को ब्यूटी पार्लर में पहुंच गई, इसकी खुशबू सालों को पहुंच गई उनके घर में, हालांकि वो 20 किलोमीटर दूर थे। खाना जब स्टार्ट होता है ना तो खबर जंगल में आग की तरह फैलती है। 9 बजे खाना स्टार्ट हुआ, 9:30 बजे पूरी पब्लिक मौजूद थी। खाना ऐसी चीज है आदमी कंप्रोमाइज नहीं करता, भाई पहुंचो यार ऐसी की तैसी। खवातीन भाग गई, साड़ियां को छोड़ो, जो सलवार कमीज और सादा पजामा है वो पहन के भागो। खाना कौन छोड़ता है यार, अब सजने के चक्कर में खाना ही जो बाद में आके किसी और तकरीब में नुमाइश कर देंगे, अभी क्या किसको फोकस करो खाना, क्योंकि अब ये डर होता है ना निकल जाएगा। भाई आपने लोगों को देखा प्लेटों में कितना भरते हैं खाना, हालांकि उनको पता होता हम खा नहीं सकते, लेकिन वो इसलिए भर रहे होते हैं कि ये जो मोटे अच्छे अच्छे पीस हैं ये निकल ना जाए कहीं हाथ से, ये हवस है, पता है नहीं खा सकते इतना, लेकिन यार चलो बच जाएगा ना, ऐसा ना हो कि खत्म हो जाए बाद में जाए मिले नहीं, या जो लेग पीस है वो कोई और उठा के ले जाए, और चेस्ट वाला हम खाते नहीं है कोई भी, या चेस्ट पीस कोई ले जाए हम लेग नहीं खाते, तो कुछ भी हो सकता है। तो वो कहते हैं 9 बजे का मतलब हमने स्टार्ट कर दिया और 9:30 बजे तक पब्लिक सब पहुंच चुके थे भाई, और खाना खा रहे हैं और जैसे इंजॉय कर रहे हैं, हाँ भाई और भी खैर ये सब सेट है। उसके बाद सबको पता चल गया कि इनके 9 बजे का मतलब 9 बजे ही होता है। मुझे इस पर अक्सर एक लतीफा याद आता है, कई दफा सुना चुका हूं लेकिन नए नए लोग भी आते हैं ना। एक आदमी ने किसी को दावत दी, यार कभी हमारे गरीब खाने में भी दाल रोटी खा लिया करो। तो अक्सर लोग कैसे कहते हैं ना, हमारी भी दाल मतलब तो ये होता है जब घर में आओगे तो अच्छा खिलाएंगे ना, भाई कोरमा खिलाएंगे, बिरयानी खिलाएंगे, कोई अच्छी चीज खिलाएंगे, लेकिन तवाज़ो में लोग कहते हैं गरीब खाने में दाल, कभी हमारी भी दाल रोटी खा लिया करो यार। तो इस चक्कर में चला गया, यार भाई दाल रोटी कह रहा है लेकिन खिलाएगा तो कोरमा बिरयानी, चला गया वहां जाके देखा दाल रोटी रखी हुई है। तो इतने में ना कुत्ता ज्यादा भौंक रहा था, तो जो मेजबान ने कुत्ते से कहा चुप जा वरना तेरी टांगे तोड़ दूंगा, तो कुत्ते से कहता है ये टांगे वाकई तोड़ेगा तेरी। ये जो बात कहता है उसका मतलब वही होता है, हम जब कहते हैं टांगे तोड़ देगा तो एक धमकी होती है ना, वरना टांगे कौन तोड़ता है किसी, कह रहे चुप हो जा वरना ये वाकई टांगे तोड़ेगा। इसके यहां मजाज नहीं है, हकीकत है, समझ रहे हो। तो हमारे यहां जब भी कोई लफ्ज बोला जाता है उसका हकीकी मतलब तो कभी भी लिया जाता ही नहीं है, सब कहते 10 बजे मुलाकात का मतलब यह है कि 12 बजे। मैं वलीमों में क्यों नहीं जा रहा बयान करने के लिए, एक बड़ी वजह यह भी है, कई बार का तजर्बा है, मैंने उनसे कहा यार एक टाइम दो उस टाइम पे मैं बयान शुरू कर दूंगा, उन्होंने कहा ठीक है 10 बजे, मैंने कहा मुझे पता है 10 बजे का कह रहे हो बयान 11 बजे होगा तो 11 बजे ही मैं डायरी में नोट कर लेता हूं, समझ रहे हैं ना। नहीं 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 आप 10:30 का चलें कर लें, चलें 11:15 कर लें, मैंने कहा मुझे पता है लोग नहीं आएंगे, आप लोगों को जो मर्जी कहें, मैं अपनी नोट जो कर रहा हूं 11 बजे पहुंचाऊं तो 11 बजे भी लोग नहीं है, घर बैठे हैं यार सोफे पे चढ़ के उसूल में इंतजार कर रहे हैं। तो बयान आधे घंटे का होगा, टाइम उसमें डेढ़ डेढ़ दो दो घंटे का सिर्फ होगा। तो ये बड़ी कौम में देखो, जापान में मैं, हम उज़्बेकिस्तान में थे, ट्रेन का टाइम ताशकंद में ट्रेन का टाइम था 7:28, सुबह 7:30 भी नहीं, 25 भी नहीं, 7:15, हमारे यहां तो 7:30 इस तरह चल रहा होता है ना, बल्कि 7:45 भी नहीं, 6 बजे ट्रेन का टाइम है सुबह। तो 6 बजे में हम 8-10 घंटे एहतियातन, वो मैंने लतीफा सुनाया था ना जुम्मे को, वो 50-50 आया करता था, तो उसमें ट्रेनों के सिस्टम दिखाया गया ना, ड्रामा आता था पुराने जमाने में मजाइया, तो ट्रेनों की नाकिस सूरत हाल उसमें दिखाई गई कि लाहौर से कुछ बच्चे ट्रेन में सवार हुए कराची जाने के लिए। पहले तो ट्रेनें बहुत लेट होती थी, तो बच्चों ने पैंटें पहनी हुई हैं, उनका इंटरव्यू लिया गया, कहां जा रहे हो जी, स्कूल की छुट्टियां गुजारने हम कराची जा रहे हैं, बड़ी खुशी हुई। जब वो कराची पहुंचे हैं ना, तो बच्चे बड़े हो चुके थे, उनकी पैंटें चडिया बन चुकी थी, बूढ़े जवान बूढ़े हो चुके थे, यानी काफी जिंदगी उनकी ट्रेन में गुजर गई कराची पहुंचते पहुंचते, और बिल्कुल सही नक्शा खींचा। और फिर उसमें दिखाया कि एक बूढ़ा है, जो जवान है ना, बूढ़ा हो गया था, वो इंतजार में कि कराची कब आएगा, बूढ़ा हो गया, लेकिन बेचारे को जब पता चला कराची आया, तो उसने खिड़की से हाथ बाहर निकाला, कराची आ गया, हाँ जी, एक और मर गया यानी उसकी जिंदगी पूरी हो चुकी। ये टाइम की पाबंदी का हाल है हमारे यहां, बैठ जाओ तो चलती नहीं है, चल रही तो फिर वो पता नहीं कब कहां रुक जाए, देखिए क्यों रुकी है भाई, क्या कर, क्यों रुकी है यहां पे, कोई वजह तो बताओ। तो इंजन आ रहा है, इंजन जा रहा है, फैसलाबाद से इंजन आ रहा है, खालेवान से इंजन आ रहा है, पता ही नहीं क्या हो रहा है, कौन आ रहा है, कौन जा रहा है, बैठ जाओ, अल्लाह तवक्कुल पे पहुंच जाओगे आप, कि किसी भी दिन पहुंच सकते हो बस आप, ठीक है ना। तो ये तो हम सबका एलमिया है, टाइम की पाबंदी ना करना, इसमें इंसान है, ऊंच नीच हो जाती है, लेकिन एक हद होनी चाहिए ना। तो कहां से कहां, तो मैं ये कह रहा था कि अब वो अखलाक से काम लेते कि 9 बजे है तो एक्चुअली लोगों को भागने में टेंशन होगी, 9 बजे में अगर पब्लिक आई तो कोई किसी को खड्डे में ना गिर जाए, कोई गटर के ढक्कन कहीं खुला हुआ हो वो गिर गया, तो नबी ने तो अखलाक सिखाए हैं, बर्दाश्त सिखाई है, तो सारी जिंदगी अखलाक और बर्दाश्त में ही गुजरती, कोई काम उनका टाइम पे ना होता, और आज अजा उनसे बड़े बड़े काम ले रहे, एक भी काम ना करते हो, वो सोते ही रात को 3 बजे आके, जब रात को 3 बजे सो गए तो फिर फजर के लिए उठना, मुझे फजर के बाद फिर गरीबी लगानी पड़ेगी आपको, फिर 10 बजे उठोगे, फिर 10 बजे उठ के तो आधा दिन तो वैसे ही खराब हो गया, काम का टाइम तो सुबह का होता है। मैंने अपनी जिंदगी में देखा है कि जिस दिन मैंने सुबह 4 बजे अपनी एक्टिविटीज का आगाज किया ना, नींद भी बहुत थोड़ी, रोजा भी रख लिया, और दोपहर 1 बजे तक इतने काम निपटा लिए जो आम दिनों में 1 हफ्ते में भी नहीं होते, और उसके बाद सारा दिन फारे, रोजा भी, क्योंकि रोजा लगना तो जोहर के बाद शुरू होता है ना इंसान को, भाई सुबह तो जोहर तक तो आदमी वैसी गरीबी में निकाल लेता है। हम क्या करते हैं, गलती रोजा रख के सो जाते हैं, जब सो के उठता है ना इंसान, तो फिर वो सारा दिन उसका नहुसत में गुजरेगा, ठीक है ना, वो तबीयत चिड़चिड़ापन पैदा हो गया, और वो ना पान खा सकता है, ना गुटखा खा सकता है, ना चाय पी सकता है, तो अजीब से वो बेबरकती बेबरकती। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, बूरिका लि उम्मती फी बुकूरिहा, अल्लाह ने मेरी उम्मत की बरकत सुबह के वक्तों में रखी है, सुबह 2 घंटे काम और शाम के 6 घंटे बराबर हैं। और ये गैर मुस्लिम अब इस पर आ रहे हैं, चाइनीज सुबह सुबह, मैं थाईलैंड में था, मैंने सुबह 6 बजे देखा मार्केटें खुली हुई हैं, आलू प्याज टमाटर बिक रहे हैं, हमने कहा यार हमारे यहां 6 बजे सुबह जाओ मार्केट, लोग पागल समझ के आपको जेल में बंद कर देंगे, यार ये कुछ जहनी मरीज आ गया। 12 बजे तक भी मार्केटें खुली नहीं होती, 12 बजे आप सदर में जाओ कोई भी नहीं बैठा ही नहीं होगा कोई। तो ये नहुसत, ये बेबरकती क्यों है, हम कंप्रोमाइज में लगे रहते हैं, यार वो क्या कहेगा, यार वो क्या कहेगा, यार यूं क्या होगा, फलाना क्या होगा, यार वो क्या कहेगा, यार वो अभी 3 बजे उसने बुलाया, वहां चले जाओ, 4:45 उसकी दावत है, वहां चले जाओ, आज उसने हलवा पूरी ला के रख दी है, अगर से मुझे डॉक्टर ने मना किया है कि भाई फट जाओगे, मर जाओगे, धमाके से हलाक हो जाओगे, लेकिन अगर मैंने हलवा पूरी नहीं खाई तो किसी का दिल दुखाना इस्लाम में बहुत सख्त गुनाह है भाई। इस्लाम किसी का दिल दुखाने की, हार्ट अटैक से मरने की इजाजत देता है, ब्रेन हैमरेज से फालिज होने की इजाजत देता है, कोमे में लकवे में जाने की इजाजत दे रहा है, मगर इस्लाम ये कभी नहीं कहता किसी मुसलमान का दिल दुखाओ, ले आओ 2 पूरी और ले आओ भाई, ऐसा ही हो रहा है ना, मैं गलत कह रहा हूं, اخلاق اخلاق, او بھائی یہ والے اخلاق نبی نے نہیں سکھائے ہیں, یہ کون سے اخلاق کی بات کر رہے ہو یار, یہ والے تھوڑی سکھائے نبی نے, اصول پہ تھوڑی سمجھوتا ہوتا ہے. اخلاق وہ ہے کہ کسی کے بچے کو لے کے آپ نے پالا, محبت سے پالا, یہ اخلاق ہیں. بیوہ عورت سے شادی کی, ان کے یتیم بچوں کو محبت سے لے کے پالا, زوجہ کے ساتھ پہ ہاتھ نہیں اٹھایا کبھی, بیوی کی کڑوی کسیلی باتوں کو برداشت کر لیا, ٹھیک ہے نا, اور اپنے دوستوں کی برائیوں پہ پردہ ڈالا, ٹھیک ہے نا. آپ صلی اللہ علیہ وسلم اس بات کو ناپسند کرتے تھے میرے سامنے کسی کی برائی کی جائے, آپ چاہتے تھے میں سب سے میرا دل صاف رہے. یہ ہے اخلاق. ہم نے اخلاق کا مطلب یہ لیا کہ جو منہ میں جو ٹھونس رہا ہے کھا لو, جو جس ٹائم پہ بلا رہا ہے مل لو, جو جب ملاقات کے لیے آ رہا ہے بیٹھ جاؤ, چاہے چاہے دوسرے اہم کاموں کی ایسی کی تیسی ہو جائے. یہ جو لڑکے پڑھتے نہیں ہیں نا, ان کی ایک بڑی وجہ اخلاق بھی ہے. دوست احباب ہے, کبھی کوئی گٹر کے ڈھکن پہ لے کے بیٹھا ہوا ہے اس کو, کبھی کوئی اسنوکر کلب لے کے جا رہا ہے, وہ کہہ رہا ہے بھائی میں نے پڑھنا ہے, میرا ایم بی بی ایس میں میرے ابا نے اتنی مشکل سے میرا ایڈمیشن کروایا, مجھے پڑھنے دو. یار دوستی بھی کوئی چیز ہوتی ہے, تو پھر لگا لو دوستی, بیٹھ جاؤ اس کے ساتھ, کبھی کہیں چلے گئے, کبھی کہیں چلے گئے, کبھی گٹر کے ڈھکن پہ بیٹھ گئے, اور کبھی جناب اسنوکر کلب چلے گئے. تو ڈاکٹر بنے گا, ہمارے محلے میں ایک ڈاکٹر تھے چائلڈ اسپیشلسٹ, اب اتنی پرانی بات ہو گئی ان کو نہیں پتا چلے گا کہ میں ان کی بات کروں, کسی کو بھی پتا نہیں چلے گا. وہ بچوں کا علاج کراتے تھے, ان کو علاج میں کوئی مزہ نہیں تھا, تو مجھے کسی نے ان کے بارے میں بتایا کہ یہ پڑھتے تو تھے ہی نہیں, تو یہ علاج کہاں سے کریں گے. کہہ رہے ہم نے دیکھا ایم بی بی ایس کے دوران, ہاؤس جاب کے دوران بھی یہ بیڈمنٹن کھیلا کرتے تھے پابندی سے, ان کو بیڈمنٹن کا شوق تھا, تو یہ بیڈمنٹن کے ٹورنامنٹ میں زیادہ دلچسپی لیتے تھے, اور کسی طرح امتحان گزارا چلا کے پاس کر دیتے. دوستی یاریاں بہت تھیں, تو اس لیے دوستیوں یاریوں میں یہ بیڈمنٹن کو زیادہ فوکس کیا, لہذا اب ان کو آتا واتا کچھ بھی نہیں ہے, اور پھر بھی پڑھنے کا ذوق نہیں ہے کہ چلو اس وقت نہیں پڑھا تو اب پڑھ لو, تو کبھی کوئی ہاتھ میں ان کی کتاب نہیں دیکھی ہم نے, اس وقت بھی ان کے وہی شوق. تو یہ میں بھی لوفری کو جائز کہتا ہوں, مگر ایک حد تک نا لمیٹڈ ہونی چاہیے نا, یہ بھائی لمٹ ہونی چاہیے نا اس کی, یہ تھوڑی کہ چٹنی زیادہ ہے اور کھانا کم ہے, چٹنی تو کھانے کو ٹیسٹ کے لیے ہوتی ہے. تو اب کیا ہے کہ ہمارے حضرت جب ہم طالب علم تھے نا, ہم جب پڑھا کرتے تھے, تو ہمارے شیخ حضرت مفتی رشید احمد صاحب رحمہ اللہ نے دوستیوں پہ پابندی لگائی ہوئی تھی, ہم پہ, ہمارے اساتذہ نے بھی, کسی سے دوستی لگانے کی اجازت بولو بھائی نہیں ہے. ہم کالج سے آئے تھے نینے, ہم نے کہا یار یہ تو نبی کے اخلاق نہیں ہے, اسلام تو کہتا ہے دوستی ہونی چاہیے, تعلقات ہونے چاہیے, یہ کہہ رہے کہ دوستی پر کیا ہے بولو نا پابندی, اور فرماتے تھے کہ نہ کسی سے دشمنی کرو نہ کسی سے دوستی. تو بھائی کیسے ملے بھائی, فرمایا کوئی بندہ آتا ہے ملنے کے لیے, السلام علیکم, وعلیکم السلام, بھائی خیریت, چائے وائے, کھانا پینا, اچھا نہیں چلو ٹھیک ہے بس وہاں بیٹھے ہیں آپ کے, ہم پڑھ رہے ہیں اپنا آرام سے, اس سے زیادہ فری ہونے کی کسی سے اجازت, وجہ اس کی بھائی آپ پڑھنے کے لیے آئے ہو. دوستیاں لگانے میں نقصان کیا ہے کہ جب دوستی ہوگی تو نبھانی بھی پڑے گی, پھر کبھی وہ کہہ رہے دہی لے آؤ, کبھی کہہ رہے دودھ لے آؤ, کبھی کہہ رہے آج چلو فلاں جگہ چل کے چائے پیتے ہیں, تو جس کام کے لیے یہاں آئے ہو, تمہارے باپ نے تمہیں یہاں داخل کیا ہے, وہ دوستیوں کے لیے داخل بولو بھائی نہیں کیا, دوستیوں پر بھی پابندی. اور یہی ہمارے جتنے بڑے بڑے علامے دنیا میں گزرے ہیں, یہ دوستیوں سے اپنے آپ کو بچاتے تھے. سمجھ میں آ رہی ہے بات, وہ دوست جو ٹائم ویسٹ کرے. ہاں بعض دوستیاں آپ کے کام میں معاون اور معاونت کا ذریعہ بنتی ہیں, مدد کا ذریعہ بنتی ہیں, وہ ترقی کا ذریعہ بنتی ہیں, وہ تو ٹھیک ہیں, لیکن آج کل ایسے دوست مارکیٹ میں زیادہ تر تو ٹائم ویسٹ کرنے والے ہوتے ہیں, آپ کو آپ کے ویژن تک پہنچنے نہیں دیں گے. وہ دوستی جو آپ کی ترقی کا ذریعہ بنے, اس کا ویژن بھی وہی ہو جو آپ کا ویژن ہے, وہ دوستی تو اچھی چیز ہے. اس کے علاوہ رشتے داروں کے ساتھ تو انسان بنا کے رکھے, دوستوں کو زیادہ, معذرت آپ لوگ کے بھی ایک دو دوست بیٹھے ہوئے ہوں گے سب کے ایک دوسرے کے, تو زیادہ فری کرانے کی ضرورت نہیں. ہاں میں نے بتایا وہ دوستی جو دین میں معاونت بنے. اچھا اس میں ایک بات میں یہ بتا دوں, بعض لوگ ایسے ہوتے ہیں کہ وہ میرا بیان سن کے اچھے دوست کو بھی کاٹ دیں گے, دوست لیس ہو جائیں گے, تو پھر وہ اور کوئی ایکٹیویٹی ہے نہیں, تو پھر ان کا خطرہ ہوتا ہے کہ اچھی دوستی کاٹ کے بری دوستیوں میں نہ پڑ جائیں. تو سم تھنگ از بیٹر دین نتھنگ کے طور پر ہم کو کہتے ہیں کہ یار ایسا نہ ہو کہ چرس اور سٹے والوں کے ساتھ جا کے بیٹھنا شروع کر دو, تو تمہارا دوست اگر شراب نہیں پیتا, کوئی اتنی بری بائیں تو چلاتے رہو, ٹائم ہی ویسٹ کر رہا ہے نا, کیونکہ اگر تم نے اس سے دوستی چھوڑ دی تو پھر اتنا تم نیک تو ہونی کہ کتاب لے کے بیٹھ جاؤ, ہے سیرت پہ کتاب میں پڑھنا, تم پھر گٹر کے ڈھکن پہ جا کے بیٹھنا شروع کر دو گے لڑکوں کے ساتھ, اور ٹائم تو ہر چیز ہر ایک کے لیے نہیں ہوتی. تو رسول اللہ صلی اللہ علیہ وسلم کے اخلاق کیا ہیں؟ چور کا ہاتھ کاٹنا، زانی کے بارے میں اخلاق کیا ہیں؟ بولو بھائی، 100 کوڑے لگائے جائیں گے کھلے عام. شرابی کے بارے میں اسلام کی سزا کیا ہے؟ کھلے عام 80 کوڑے مارو اس کو، کمبخت کو، ٹھیک ہے نا؟ اگر پکڑا گیا نا، بدبو منہ سے آ رہی ہے، اور آپ نہ ماریں، اسلامی حکومت کا کام ہے یہ. وجہ اس کی یہ ہے کہ بھائی اگر یہ چور کا ہاتھ کاٹا، حالانکہ 10,000-20,000 کی چوری کی، ہاتھ تو کروڑوں کا ہے. بات یہ کہ چوری ایک ایسا جرم ہے کہ یہ اتنی آسانی سے اتنا کچھ انسان کما لیتا ہے کہ اس جرم میں اسباب کی دنیا میں توبہ کرنے کا امکان بہت کم ہوتا ہے. میں سمجھا پا رہا ہوں اپنی بات؟ چور توبہ بھی کرتے ہیں، لیکن توبہ کرنے والوں کا ریشو کم ہوتا ہے. کیوں؟ جس گناہ میں محنت کم ہو، لذت بہت زیادہ ہو، وہ گناہ انسان مشکل سے چھوڑتا ہے. یہ گراؤنڈ ریئلٹی ہے، محنت کم اور پھل، بولو نا بھائی، زیادہ، اس میں مزے بڑے آتے ہیں انسان. اب دیکھو، 20,000 روپے کمانے کے لیے ایک متوسط درجے کا آدمی کو کم از کم بھی 2 ہفتے لگانے پڑتے ہیں. رکشہ چلائے گا، اوبر چلائے گا، ٹیکسی چلائے گا، ایک نارمل آدمی ٹھیک ٹھاک کرنا پڑتا ہے نا اس کو. چور کو کچھ بھی نہیں کرنا پڑتا. چور نے دیکھا آپ کی قیمتی گھڑی رکھی ہے، یوں کیا، تھوڑا سائڈ پہ کر دیا، پھر وہ حالات کا جائزہ لے گا. اس کو پتا چلا، نہیں پتا چلا، چلو اٹھا کے جیل میں، چلو نکلو بھائی پتلی گلی سے، بس میں جا رہا ہے، اور بھائی خیریت سے آپ، جیب میں ہاتھ ڈالا، بیٹھے بیٹھے 1,000 روپے کما لیے. اور اگر پورا بٹوا آ گیا، جتنے پیسے سارے آپ کے ہو گئے، پھر وہ ایک دن میں جب گنے گا جا کے نوٹ کے، یار یہ تو ماشاءاللہ 20,000 روپے، کیا کچھ نہیں کرے گا. تو پھر وہ ہر ایک کو اسی نیت سے دیکھے گا، وہ مفتی صاحب کو بھی اسی نیت سے دیکھے گا، گلے ملتے ہوئے یوں یوں کر کے ہاتھ مارے گا. پھر اس کا دن بھر کا کام ہی یہ بن جاتا ہے، کیونکہ اس میں اتنا زبردست چسکا ہے. انگریز تو یہ دیکھتا ہے کہ 20,000 کی چوری کی اور ہاتھ کروڑوں روپے کا کٹ رہا ہے. اسلام یہ دیکھتا ہے کہ یہ 20,000 کی چوری صرف 20 کی نہیں ہے، یہ ساری زندگی لوگوں کی جیبیں ہی صاف کرے گا. اور جب اس کے پاس زیادہ پیسہ آ جائے گا، تو پھر یہ چھوٹی موٹی چوریاں نہیں کرے گا، یہ پاکستان کا صدر بنے گا. پھر سمجھ آئے، پھر اسٹیل مل کو کھائے گا، پھر اندرون سندھ لوگوں کی زمینیں ہڑپ کرے گا، پھر اس کو اس کا چسکا لگ کے، پھر ایسا چسکا لگے گا، پھر یہ تھوڑے تھوڑے پیسوں کی خاطر لوگوں کو قتل بھی کرے گا. بات آ رہی ہے سمجھ میں؟ پھر جب اس پر کیس بنے گا، تو اتنا کما چکا ہوگا یہ کہ ججوں کو بھی خرید لے گا. یہ اسلام نے شروع سے ہی بتا دیا، بھائی ہاتھ کاٹو، ختم. ساری دنیا میں ایک علامت ہوگی کہ یہ چور ہے، صحیح ہے نا، اس سے بچ کے رہو. اور جس ہاتھ سے چوری کرتا تھا، وہ ہاتھ کٹ گیا. میں سمجھا پا رہا ہوں اپنی بات؟ تو اخلاق کا تقاضا ہے کہ چور کا ہاتھ کاٹا جائے، یہ اخلاق کا تقاضا ہے. کس سے اخلاق؟ لوگوں کے ساتھ اخلاق کا، لوگوں کی خیر خواہی اس میں کہ چوروں کا ہاتھ کاٹ دیا جائے، پبلک کی خیر خواہی. اب آپ اخلاق میں چور پر تو ترس کھا رہے ہو، جن کی چوریاں ہو رہی ہیں ان پہ ترس نہیں کھا رہے. بھائی آپ کہتے ہو چور کو پکڑ کے کوڑے لگاؤ، جیل میں ڈال کے چھوڑ دو، تو جیل میں ڈال کے جب چھوڑو گے، تو وہ کہے گا یار پچھلی دفعہ جو غلطی کی تھی، اس دفعہ وہ نہیں ہوگی. وہ ٹرینڈ ہو کے نکلے گا، وہ کبھی بھی نہیں چھوڑے گا. وہ کہے گا جب میں اتنے سال جیل میں رہا، تو میں تو ویسے ہی اتنا کما سکتا تھا، نہیں کمایا، اب تو میں نے اس کو بھی تلافی بھی کرنی ہے. نمبر دو، طریقہ ایسا ہونا چاہیے کہ یہ غلطی دوبارہ نہ ہو. وہ ایک چور کو نا جج نے پکڑا، عدالت میں لے کر گئے نا، جج نے کہا کہ تم نے اتنی ہوشیاری سے چوری کی ہے کہ کسی کو کانو کان خبر نہیں ہوئی. کہہ رہے سر آپ پہلے آدمی ہیں جنہوں نے میری تعریف کی ہے، میرے ہنر کی. وہ جج کہہ رہے میں تعریف نہیں کر رہا بھائی تیری. تو چور تو نا اس کو کمال سمجھتا ہے کہ میں نے اتنے لوگوں کی جیبیں صاف کر دی، پتہ ہی نہیں چلا. اور یہ ہوتے ہیں کمبخت ایسے. ہمارے ایک دوست ٹاور پہ نا، یہ جو ٹاور سے صدر سے ٹاور جو بسیں جاتی ہیں، ان میں جیب کترے پہلے بہت ہوا کرتے تھے، اب کا مجھے نہیں پتا، یہ 90s کی بات کر رہا ہوں، جیب کترے اس وقت بہت ہوتے تھے. تو ہمارے ایک دوست اپنا ایک نیا بٹوا لے کے، نیا پرس لے کے، اسی نیت سے چڑھے کہ آج میں نے جیب کترے کو پکڑنا ہے، آج میں نے اس کو پکڑنا ہے. بس میں چڑھے صدر سے، اور جان کر ایسے سفر کیا، اور بار بار اپنے بٹوے پہ ہاتھ مار رہے تاکہ چور ادھر آئے، بٹوے میں تھا کچھ بھی نہیں، تاکہ کوئی بھی جیب کترا آئے اور نکالے تو میں پکڑوں گا اس کو. اور تھے بھی، ہیں بھی ماشاءاللہ پٹھان، بڑے مضبوط آدمی. انہوں نے کہا آپ کو میں پکڑ لوں گا اس کو. تو یہ کھڑے ہوئے دیکھ رہے ہیں بار بار جیب کی طرف، یوں یوں نا ایسے ایسے اداکاری کر رہے ہیں کہ جیسے ابھی بس कह रहे मैं मुझे अपना वाक्य खुद सुना रही है, कह रहे मैं यूं यूं कर रहा हूं, ऐसे चेक कर रहा हूं, होते होते मैंने कहा यार आज कोई भी नहीं आ रहा, और ऐसे करते करते टावर पे उतर गया मैं, जेब में हाथ डाला तो बटवा नहीं है। कह रहे मैंने कहा यार ये जो भी है इसको मैं गले मिलूं। बोलो यार भाई सलाम है सर आपकी अजमत को। अब चोर तो ये काम करके खुश होता है कि मैंने ऐसी कलाकारी से पर्स निकाला कि इसको कानो कान खबर नहीं हुई। तो इस्लाम ने अवाम पे तरस खाया है कि भाई ये, और फिर ये बुराई मुतादी है। आज 20 रुपए चोरी कर रहा है, कल 1 लाख करेगा, फिर कल कलाशन को उठा के डकैतियां मारेगा, फिर इंसानों को कत्ल करेगा, ये ब्रेकें नहीं लगती इसमें। हो गया भाई। तो इसलिए इस्लाम ने क्या किया, चोर का हाथ काट दो, क्योंकि आज नहीं काटा हाथ इसका, कल ये और करेगा, आगे बढ़ेगा आगे बढ़ेगा। आपके पास तो सिवाय कोड़ों के और जेल के कोई सजा है ही नहीं। और फिर इस्लाम ने पता क्या कहा, अगर दोबारा चोरी करते हुए पकड़ा गया बायां पांव काट दो। क्या कर दो? बायां पांव काट दो। कितनी बड़ी सजा है भाई। अब भी बाज नहीं आए, अब तुझ पे तरस नहीं खाएंगे, हम उन लोगों पे तरस खाएंगे जिनकी तू चोरियां कर रहा है। तो इस पे ये इस्लाम के दहशतगर्द होने की अलामत नहीं है, इस्लाम के अमन पसंद होने की अलामत है कि इस्लाम मुआशरे में जुर्म को बर्दाश्त नहीं करता। जो जुर्म को बर्दाश्त न करे वो दहशतगर्द होता है या अमन पसंद होता है? है भाई, मुजरिम को बर्दाश्त नहीं कर रहा। और आप तो जो कत्ल भी कर दे उसको भी छोड़ रहे हैं। कुरान ने क्या कहा, अगर कातिल किसी इंसान को जान से मार दे तो कुरान ने क्या कहा, कातिल को पकड़ के मकतूल के वारिसों के हवाले कर दो। बाप को कत्ल किया बेटे के हवाले कर दो कातिल को, कि इसने तुम्हारे बाप को मारा है, तुम चाहो तो गर्दन उड़ा दो, चाहो तो माफ कर दो, तुम्हें ऑप्शन है। बात आ रही है समझ में? भाई तुम्हारे बंदे को मारा तुम्हारी मर्जी, अब आप चाहें उसकी गर्दन उड़ा दें। इस्लाम ने कहा वो जजा उसहीयतिन सहीयतुम मिस्लुहा, बुराई का बदला उसी के बदले बुराई, माफ कर दें तो अच्छी बात है, आपको ऑप्शन है। और अल्लाह ने फरमाया वलकुम फिल किसास हयात। एक इश्काल कर सकते हैं ना, गैर मुस्लिम क्या कहते हैं कि भाई उसने तो एक इंसान को कत्ल किया, एक जुर्म किया, अब हम उसके बदले एक और इंसान को कत्ल कर दें तो ये कोई बात तो ना हुई ना भाई। एक जुर्म दुनिया में हुआ कत्ल का, तो उसके बदले में एक और इंसान मारा जाएगा, तो ये तो इंसानियत को कत्ल से बचा थोड़ी रहे हैं आप, और बंदा मार रहे हैं आप। बात आ रही है? ये गैर मुस्लिम दलील देते हैं कि भाई कत्ल की सजा कत्ल नहीं होनी चाहिए, उम्र कैद हो या कुछ भी हो। इस्लाम इसका बड़ा जबरदस्त जवाब देता है। इस्लाम कहता है वलकुम फिल किसास हयात, ए लोगों कत्ल के बदले जो हमने कत्ल का हुक्म दिया, तो ये जो कातिल को कत्ल किया जा रहा है ये हजारों लोगों को बचाया जा रहा है कत्ल से। इस कत्ल में कत्ल नहीं है, इस कत्ल में जिंदगी है। तुम एक आदमी की गर्दन उड़ते हुए नजर आ रही है, इस एक को देखकर जो हजारों लोग कत्ल से बचेंगे और हजारों की जिंदगियां बचेंगी वो तुम नहीं देख रहे। तो ये अजीब अखलाकियात हैं कि मुजरिम किसके साथ अखलाक। यहां क्या हुआ, एक मर्तबा मैं तो चप्पल चोरी करके जा रहा हूं ना, मैं लोगों से कहता हूं इसको भी नहीं माफ करो। ये नहीं है कि आप उसको पकड़ के गला ही घोड़ दें, तबीयत से 25-30 थप्पड़ कम से कम उसको लगाएं आप, ये उस पर एहसान है। हाथ काटने की तो हमें इजाजत नहीं, वो तो गवर्नमेंट ही करेगी ना, लेकिन आप कम से कम तबीयत से उसको धोएं तो सही। हाथ पांव ना तोड़ें उसके, इतनी आपको इजाजत नहीं है। तबीयत से महल्ले वालों को चाहिए उसको धो दें। इसमें लोगों के साथ कम एहसान है, उस चोर के साथ ज्यादा एहसान है। इतना उसके दिल में खौफ बिठा दो कि आइंदा वो, अगर आपने उसको छोड़ दिया ना कि यार चप्पल ही तो चोरी कर रहा है यार। एक साहब मुझे कहने लगे ऐसे चप्पल चोर पकड़े, मैंने कहा इसको जरा तबीयत से ना धो धा के इसके अगले पिछले गुनाह माफ करवा के घर भेज दो। उन्होंने कहा यार इधर लोग, फिर साबिक सदर का हवाला दिया, यार वो जायदादें खा गए उनको कुछ नहीं हुआ, एक चप्पल चोर को इस मुल्क में मारा जाता है। मैंने कहा भाई अगर चप्पल चोर को इस मुल्क में मारा जाता होता तो वो भी इतने बड़े डाकू ना बनते। उनको शुरू में छोड़ा है लोगों ने, यार कोई बात नहीं बच्चा है ना, घंटी बजा के भागा है ना, क्या है मुर्गी चुरा के भागा है ना, बच्चा है ना। तो भाई यही बच्चे होते होते फिर आखिर में पाकिस्तान के प्रेसिडेंट बन जाते हैं, सदर बन जाते हैं। मैं किसी मखसूस सदर की तरफ इशारा नहीं कर रहा कि आप बोलेंगे वो फर्क कौन सा सदर भाई, तो भाई पाकिस्तान का बहुत सारे सदर गुजरे, उनमें से कोई भी हो सकता है। तो अब इस्लाम ने क्या किया है कि इसमें बैलेंस, तो चोर का हाथ काटने का हुक्म, डाकू को खुलेआम लटकाने का हुक्म है, खुलेआम कत्ल करो इसको डाकू को, इसकी सजा चोर से। अच्छा दायां हाथ काटा जाएगा फिर बायां पांव काटा जाएगा। अब तीसरी दफा चोरी करे तो क्या होगा, اس میں پھر فقہا کا اختلاف ہے کیونکہ قرآن و سنت یہاں پر خاموش. امام شافی کہتے ہیں دوسرا پاؤں بھی کاٹا جائے گا, لیکن امام حنیفہ کہتے ہیں کہ اب مزید ہاتھ پاؤں نہیں کاٹا جائے گا. وجہ اس کی ہے کہ دوسرا ہاتھ کاٹ دیا تو وہ مردوں کی طرح ہو جائے گا, اور قتل کی ہمیں اجازت, چوری پہ قتل کی سزا نہیں ہے, لہذا اب کوڑے ہی ہیں اس کے علاوہ. ٹھیک ہے نا کہ بھائی تو اتنا اول تو وہ کرے گا نہیں, اب ہاتھ بھی کٹ گیا پاؤں بھی کٹ گیا تو بیساکھی سے چل کے کہاں جائے گا, چوریاں محدود ہو جائیں گی. لیکن اب یہ ہے کہ اب اس کو اور مزید کوئی سزا نہیں دی جائے گی, کیونکہ جو چیزیں کٹنے کے لیے کچھ بچا ہی نہیں ہے اب اس کے پاس. دوسرا پاؤں بھی کاٹ دیں گے تو وہ کہتے ہیں وہ تو موت مردہ کی طرح ہو گیا نا, دونوں پاؤں کٹ گئے دونوں ہاتھ کٹ گئے. تو اسلام نے مارنے قتل کرنے کی اجازت نہیں دی, یہ مقتول تو نہیں ہے لیکن مقتول کی طرح ہے. لیکن یہاں تک نوبت آتی نہیں ہے, یہاں تک تھوڑی کسی کی نوبت آئے گی. تو اس لیے زانی کو اسلام نے حکم دیا کھلے عام کوڑے لگاؤ تاکہ معاشرے سے زنا ختم ہو. اسی میں یاد رکھو, آخری بات کر کے بس بیان ختم کرتا ہوں, اسی میں یاد رکھو گھر میں بھی اخلاق کی کچھ حدود ہونی چاہیے. میں مانتا ہوں کہ آج کل گھر میں بد اخلاقی کا ریشو زیادہ ہے, لیکن کچھ گھر ایسے ہیں جن میں اخلاق کچھ اتنے زیادہ, اخلاق سے وہ اردو والے اخلاق اتنے زیادہ ہیں کہ گھر کنٹرول سے باہر, بچوں کا پتہ نہیں کدھر بیٹھ رہا ہے کہاں جا رہا ہے, ابا سختی کرتے ہی نہیں ہیں بچے پر, نہ پوچھ رہے ہیں کہاں جا رہے ہو, کہاں بھائی بچے ہیں ابھی بچے ہیں ایکچولی خود ہی ٹھیک ہو جائیں گے. وہ بچہ اپنے باپ سے بدتمیزی کر رہا ہے, ماں سے بدتمیزی کر, بچہ ہے تو بھائی بچہ اللہ نے اسی وجہ سے تو انڈیپینڈنٹ نہیں رکھا, آپ کے ماتحت بنائیں گے, بچہ ہے تو آپ سیدھا کرو گے اس کو. صحیح ہے نا, بڑا ہوتا تو آپ کے گھر میں تھوڑی رہتا, اپنا گھر بسا کے رہ رہا ہوتا. بچہ ہے تو آپ کی کسٹڈی میں, کا مطلب آپ نے اس کو لے کے چلنا ہے. وہ کوئی غلطی کرے گا تو اس سے سوال نہیں ہوگا, سوال آپ سے ہوگا. بچہ گھنٹیاں بجا بجا کے بھاگ رہا ہے, اس کو پکڑو. صحیح ہے نا, بیٹا کیا کر رہے ہو, نہیں ہے نا, تو وہ اور کچھ بہت کچھ کرے گا. پھر جا کے شرارتیں تو کرتے ہیں بچے, میں یہ نہیں کہہ رہا بچوں کو پٹاخ پٹاخ کر کے ماریں غصہ کریں, یہ تو آپ کے بد اخلاق ہونے کی دلیل ہوگی, لیکن تنبیہ ضرور کریں. رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا, بچہ 7 سال کا ہو جائے محبت سے نماز کا حکم دو, 10 سال کا ہو جائے پھر بھی نماز نہ پڑھے تو اب بولو بھائی, اب یہ نہیں کہ اخلاق سے کوئی بات نہیں پڑھ لے گا, نہیں بھائی اب گن پوائنٹ پہ پڑھوانا ہے اس کو, اٹھو شاباش اٹھو, کیوں سو رہے بھائی, تو عادت نہیں ڈالی وہ نہیں پڑھے گا نماز. تو یہ تو ایک نماز کی مثال دی گئی, یہ ساری عادتیں 10 سال میں سختی شروع, 7 سال میں بچہ بدتمیزی کر رہا ہے محبت سے, بیٹا نہیں بیٹا 10 سال کے بعد بھی ماں سے تمیز سے بات نہیں کرتا, باپ کی ذمہ داری ہے کان پکڑے اس کے, بھائی آرام سے بات کرو, گھر میں چیخو چلاؤ بات کرنی ہے تمیز سے, یہ گدوں کا گھر نہیں ہے. یہ نا یہ گدے نہیں بستے جو چیختے ہیں آرام سے. آج کل گھر میں تمیز کیا ہے, شارٹ چل رہی ہے کہ نہیں چل رہی, بچوں کو دیکھو ایسے 2-2 فٹ اچھل رہے ایسے چیخ رہے ہوتے ہیں. قرآن تو کہہ رہے ہیں ان انکر الاصوات لصوت الحمیر, سب سے بری آواز گدے کی ہوتی ہے, کیوں, چیختا بہت ہے. گدے کی بات بری نہیں ہوتی, یاد رکھو اسٹائل برا ہوتا ہے, گدا جب بولتا ہے تو بات صحیح کر رہا ہوتا ہے بھائی, اس کو بھوک لگ رہی ہے تو ڈھیچو ڈھیچو کرتا ہے, یار کھانا دو یار کیا مذاق ہے, صحیح ہے نا, پیاس لگ رہی ہے تو ڈھیچو ڈھیچو کر رہا, مطلب پانی دو, لوڈ زیادہ ڈال دیا اس کو ڈھیچو ڈھیچو, یار تھوڑا سا تو بیلنس کچھ سریا اتارو, باتیں بالکل صحیح ہوتی ہیں لیکن اسٹائل صحیح, بھائی آرام سے کر لو یار. گھوڑا ہن ہناتا ہے خوشی میں یا کچھ بولتا ہے, بلی میاؤں میاؤں کرتی ہے, بھائی ٹھیک ہے, گدے کو آپ پوری آواز پہلے کھینچے گا اندر ہے بھائی, کام معمولی سا ہے لیکن اس کو بتانے کے لیے پہلے پوری آواز پھیپھڑوں میں بڑھے گا فل اسپیڈ کے ساتھ, پھر بولے گا, پھر بریکیں نہیں ہیں, بولتا جائے گا بولتا جائے گا بولتا جائے گا. یہی آج اولاد کر رہی ہے ماں باپ کے ساتھ, بیوی کر رہی ہے شوہر کے ساتھ, شوہر کر رہا ہے بیوی کے ساتھ, تمیز سے بات نہیں ہوتی, جو کہیں گے چیخ کے چلا کے. تو یہ کیا ہے, یہ اس لیے کہ بچپن میں جب کنٹرول کرنے کی عمر تھی اس وقت ماں باپ نے کنٹرول نہیں کیا, یا کنٹرول تو کیا لیکن خود ان کے سامنے چیختے چلاتے رہتے ہیں. عورت اپنے شوہر کے سامنے کہتی کیا ہے تمیز نہیں ہے, میں مجھے روٹی نہیں مل رہی اس گھر میں, مجھے آرام سے بولو بھائی, نہیں چیخ رہی ہے بیٹی کے سامنے. تو اب بیٹی کو جب وہ سمجھائے گی بیٹا آرام سے بات کرو تو کرے گی, وہ بولو نا بھائی کرے گی, نہیں کرے گی, وہ کہے گی آرام سے بات ہو رہی تو آپ کیوں چیخ رہی تھی اس دن. باپ جب اپنے ابا کے سامنے یا بیگم کے سامنے یا ویسے ہی کہیں چیخ رہا ہے, وہ پورے گلے پھاڑ پھاڑ کے بات کر رہا ہے, फिर वो जब बेटे से कहेगा बेटा तमीज से बात किया करो, गधों की तरह चीखना इस्लाम में पसंदीदा नहीं है, तो बच्चा अदब में हो सकता है कहेगा तो कुछ नहीं आपको, दिल में सोचेगा कि यार ये गधों की तरह चीखना सिर्फ मेरे लिए हराम है या आपके लिए भी हराम है। बोलो ना भाई क्या हो गया। तो मैं बच्चों से तो कहता हूं अब्बा चीख रहे हैं उनको चीखने दो, आपसे अब्बा के बारे में सवाल नहीं होगा, लेकिन खुद बहरहाल अपने आप को कंट्रोल करो। और वालदैन को भी चाहिए कि औलाद को क्या करें, चलो मैं कहता हूं खुद चीख रहे हैं तो औलाद को बता दें हम चीख रहे हैं, हमें ने कहीं से फतवा लिया हुआ है अपने लिए, मगर तुम्हें चीखने की इजाजत नहीं है, हम तुम्हें सीधे लेके चलेंगे। अब अब्बा अगर सुट्टा लगाते हैं तो ये थोड़ी कि बच्चे को भी लगाने दें, अब्बा कहें यार मेरी आदत पड़ गई जो भी है बेटा तुझे नहीं पीने, तो बाप को ये राइट है कि वो कहे मेरे अंदर अगर कोई बुराई है तो मैं तेरे अंदर पैदा होने नहीं दूंगा। वो तो अखलाक में भाई बस आखिरी बात के बैलेंस रखना है, कभी कभार सख्ती भी करनी है, समझ रहे अपने उसूल और जाबते हैं, इतना स्टिक ना हो जाए कि आपको लगे कोई ये आर्मी में ट्रेनिंग कर रहा है, यहां बैठ के घर के अंदर ट्रेनिंग सेंटर बना दिया, लेकिन इतना ढीले भी नहीं पड़ जाओ कि ना कोई सोने की तरतीब, ना कोई जागने की तरतीब, ना कोई खाने की तरतीब, ना कोई परहेज की तरतीब, जो जो मर्जी पका के खिला रहा है तो ना मोहब्बत में क्या कर रहे हैं, खाए जा रहे हैं जी, नाराज ना हो जाए फला, नाराज ना हो जाए फला, नाराज ना हो जाए, और मुजरिमों को छोड़ा भी जा रहा है, माफ भी किया जा रहा है, फला ने चोरी कर ली तो कोई बात नहीं, चोरी है कोई इतना बड़ा मसला तो नहीं है, अखलाक से सिखाएंगे एक दो दफा अखलाक, उसके बाद अच्छा मैं एक बात भी लोगों से कहता हूं, कुछ चीजें दीन की गैरत से उनका ताल्लुक है, उनमें आपने अखलाक का मुजाहरा किया तो लोगों की नजर में उस जुर्म की अहमियत खत्म। अक्सर लोग तीन तीन तलाकें देके आज बीवियों को रख लेते हैं, मैं लोगों से कहता हूं इनका बायकॉट करो, एक दफा मोहब्बत से समझाओ अलहदगी इख्तियार करो भाई हराम है बीवी, दूसरी दफा समझाओ, तीसरी दफा समझाओ, उसके बाद पूरा खानदान का मुआशी बायकॉट कर, भाई अब हमारे घर नहीं आना, क्योंकि अगर इस चीज को मुआशरे ने बर्दाश्त कर लिया ये हरामकारी हमारा मुआशरा कबूल कर लेगा, तलाकें भी दे के रखेंगे, अल्फाज की वैल्यू खत्म हो जाएगी। फतवे तो दुनिया में हर जगह हर किस्म के मिल जाते हैं मार्केट में, सही है ना, कोई गामदी साहब से फतवा ले आएगा, कोई इंजीनियर का फतवा उठा के ले आएगा, कोई जनाब किसी और से फतवा ले आएगा, तो फतवा तो सब कुछ मिल रहा है, तो ये तो दीन ढीला हो जाएगा ना बिल्कुल। भाई जिसको तीन को तीन करार देना है वो किसी देवबंदी से फतवा ले आएगा, जिसको कह रहे कि नहीं एक सही होती है वो एलजी से फतवा ले आएगा, मैंने ऐसे भी देखे बेगम हनफी से फतवा ले रही है और मियां अहले हदीस से फतवा ले रहा है, बेगम कह रही मुझे नहीं रहना हो गई तलाक, शौहर कह रहा है हुई नहीं है मैंने अहले हदीस से फतवा लिया है, तो इस्लाम के नाम पे तमाशा बनेगा कि नहीं बनेगा। भाई चारों अइम्मा का इत्तेफाक है तीन तीन होती हैं, चारों फुकहा इस पर मुत्तफिक हैं, खत्म, अब कहीं कोई फतवा नहीं चलेगा मार्केट में, पर मजाक बन जाएगा दीन भाई। अब हो पता है क्या रहा है, तीन दी है तो बेगम सोचती है कि इसके साथ रहना मुनासिब है या नहीं है, रहना मुनासिब है तो अहले हदीस का फतवा ऐन मुनासिब रहेगा, और अगर मुझे वैसे ही पसंद नहीं है तो मैं तो फिका हनफी को फॉलो करती हूं भाई, हनफी फतवा चले, ये अल्लाह की आयात के साथ मजाक है या नहीं है। कुरान ने जहां तलाक के अहकाम बयान किए साथ बताया वला तत्तखिदु आयात इल्लाही हुजुआ, अल्लाह के आयात को खेल तमाशा ना बनाओ, ये तलाक के साथ अल्लाह ने खास तौर पे कहा है, इनको खेल तमाशा को खेल लिया करो क्रिकेट जाके, तलाक के अहकाम के साथ मत खेलो, ये अल्फाज है बस, निकल गए तो रिवर्स नहीं होंगे, इसलिए कि लोग खेलना मनाए। देखो इस्लाम ने क्या कहा, सलासुन जिद्दुहुन्न जिद्दुन वहज्लुहुन्न जिद्दुन, तीन चीजें हकीकत भी हकीकत और मजाक भी हकीकत, उसमें तलाक भी है। क्यों, कल कोई बोलेगा भाई मेरी तो नीयत ही नहीं थी तलाक देने की, मैं तो मजाक कर रहा था, अब क्या पता चलेगा कौन मजाक कर रहा है, कौन संजीदा है, कौन गुस्से में है, लोग कहते हैं हमने गुस्से में दिए हैं तो नहीं हुई, और भाई कोई गुस्से का थर्मामीटर लेके कोई बैठा होगा कि आप गुस्से में थे या मजाक में थे या मीटर सही था या आपका मीटर शार्ट चल रहा था, क्या था, तो ना गुस्से का इससे कोई ताल्लुक है ना मोहब्बत का इससे। इस्लाम ने कहा अल्फाज, आपने अगर निकाह में कबूल कर लिया तो निकाह हो गया ना, अब आपने कबूल कर लिया दुल्हन जब सामने आई तो पसंद नहीं आई आपको, आप कह रहे हैं मैं तो बहुत गुस्से में था मैंने गुस्से में कबूल किया है, ये कमाल की बात है, लोग गुस्से में कबूल को कभी कहीं से फतवा नहीं लाते हैं कि गुस्से में कबूल किया मैं बहुत गुस्से में था भाई टेंशन में आया हुआ था, मैंने बोला अभी तो कबूल कर रहा हूं बाद में देखूंगा जाके होता क्या, मैं बहुत मुझे गुस्सा आया हुआ था भाई उस वक्त तो भाई वो कबूल जैसा भी बोलो हो जाता है, क्या ख्याल है, कबूल है जैसे भी बोलेगा वो तो कबूल ही है, ठीक है। फिर बेगम पसंद आए ना आए, ना ही आए तो फिर तलाक का सोच रहे होते हैं या कोई कंप्रोमाइज का सोच रहे होते हैं, तो भाई जैसे कबूल जिस तरह से भी बोलो, जब कबूल का मतलब कबूल होता है तो डिवोर्स का मतलब भी डिवोर्स होता है, तलाक का मतलब भी इस्लाम में क्या है, तलाक एक के बाद भी इख्तियार, दो के बाद भी, तीसरी के बाद इख्तियार नहीं है, चाहे उसी वक्त दो चाहे बाद में दो, तलाक मरतान तलाक दो मरतबाएं, अल्लाह ने फरमाया दो मरतबा के बाद चाहो, चाहे उसी मजलिस में अगली मजलिस में, कुरान ने ऐसा कोई फर्क नहीं किया।
उसी मजलिस में दो मरतबा दे दी या छह महीने में दो मरतबा दी, कुरान ने कोई फर्क नहीं किया है। दो मरतबा है फइमसाकुम बिमारूफिन अव तसरीहुम बिएहसान, चाहो तो उम्दा तरीके से रोक लो, उम्दा तरीके से या रुख्सत कर दो। फइन तल्लकहा, अगर तीसरी दे दी, इसमें कुरान ने ये नहीं कहा उसी मजलिस में, ये अलग मजलिस, कोई फर्क नहीं किया कुरान ने, ये कुरान पर इल्जाम है कि एक मजलिस की तीन एक होती है, कोई हदीस नहीं है हमारे सामने इस बारे में। जो हदीस पेश की जाती है उसमें मैं कई दफा जवाब दे चुका हूं, वो हदीस इस बारे में नहीं है। खैर ये भी टॉपिक नहीं है। तो फइन तल्लका, कुरान कहते हैं तीसरी भी दे दी, फला तहिल्लु लहु मिन बादु, अभी औरत मर्द के लिए हलाल नहीं है, बस खत्म। अब जब हलाल नहीं है तो इसका मतलब दोनों जब रह रहे हैं तो ये मियां बीवी हैं या गर्लफ्रेंड बॉयफ्रेंड बन गए। अब मुआशरा उनको मियां बीवी के तौर पे अगर एक्सेप्ट कर रहा है तो कल कयामत के दिन अल्लाह जहां इन मर्द और औरत से सवाल करेगा, उस मुआशरे से भी करेगा कि जब मैंने कुरान में कह दिया था कि तीसरी के बाद बीवी हलाल नहीं है तो तुमने इनको मियां बीवी क्यों कंसीडर किया। मैं समझा पा रहा हूं अपनी बात, क्यों तुमने इनको मियां बीवी समझा। मैंने कहा था मियां बीवी नहीं है तो तुम कह देते नहीं है, आप गर्लफ्रेंड बॉयफ्रेंड हो सकते हैं, मियां बीवी नहीं है। तो जब तलाक के बाद कोई फतवा लाके रहता है तो लोग उससे एज अ मियां बीवी ही डील कर रहे होते हैं, आपकी वाइफ आपके हस्बैंड। मैं भाई मैं नहीं बोलूंगा आपकी वाइफ आपके हस्बैंड, कुरान ने पाबंदी जहां आप पे लगाई है मुझ पे भी लगाई है कि मैं आपको हस्बैंड वाइफ नहीं कंसीडर करूंगा। लेकिन लोग कहते हैं अखलाक, असल में एक्चुअली अगर ये हमारा रवैया रहा तो एक्चुअली वो तो दीन से और दूर हो जाएंगे, भाड़ में जाएं, दीन से दूर हो जाएं, मुर्तद हो जाएं, काफिर हो जाएं, कोई गरज, पहले इस्लाम को बचाना है, उसके ईमान के चक्कर में इस्लाम के अहकाम ही चेंज होना, क्योंकि आज उसको एक्सेप्ट कर लिया कल महल्ले में कोई और तलाक देगा, वो कहेगा यार जब उसको महल्ले वालों ने एक्सेप्ट किया तो मैंने भी दे दी तो क्या हो गया, मुझे भी कबूल करो। हजरत उमर रजी अल्लाह तआला के दौर में एक बादशाह ने इस्लाम कबूल किया, उससे कोई गलती हुई, पता नहीं किसी को मार दिया था क्या किया था, तो हजरत उमर ने कहा भाई दियत लेंगे। उसने कहा मैं बादशाह यार मुझसे सजा, फरमाया वो तो लेंगे। उसने कहा मैं इस्लाम छोड़ के भाग गया, वो ठीक है ना, मुर्तद हो गया। हजरत उमर ने ये नहीं कहा एक्चुअली असल में इतने बड़े लोगों को अभी तो एक्चुअली दीन पे लाना है तो थोड़ा उसके लिए थोड़ा सा लॉ क्या हो जाए, थोड़ा चेंज हो जाए। तो भाई जाओ 100 दफा लानत तुम्हारे ऊपर, 100 दफा मुर्तद हो, 100 दफा तुम्हारी वजह से, हम पहले इस्लाम को बचाएंगे, पब्लिक बाद में बचानी है। हम कादियानियों से नहीं कहते बदतमीजी करो बदअखलाकी करो, लेकिन ज्यादा दोस्तियां भी मत लगाओ, क्योंकि अगर आपने उनको मुआशरे में एक्सेप्ट कर लिया तो इसका मतलब ये भी एक इख्तलाफी मसला है कि वो कहते हैं कि आखिरी नबी नहीं, हम कहते हैं एक्चुअली ये तो एक छोटा सा क्या है। ओ भाई नबी की नबूवत में डाका डाल दिया उन लोगों ने, वो अपने आप को कहें मुसलमान नहीं है फिर ठीक है, हम उनको गले लगाने के लिए तैयार है, जहां दुनिया में इतने मजहब हैं और भी हैं। लेकिन आप देखो ईसाइयों को हम गले लगाते हैं क्योंकि वो अपने मजहब को इस्लाम नहीं कहते, ठीक है ना। हिंदू को हम गले लगा सकते हैं क्योंकि वो अपने मजहब को इस्लाम नहीं कहते, कादियानी को हम गले नहीं लगाते, हम कहते हैं तुम अपने मजहब को इस्लाम कहते हो जो कि नहीं है, तो इससे इस्लाम खलतमल हो रहा है। गैर मुस्लिम जब इस्लाम की तरफ आएगा तो उसे पता नहीं चलेगा ये वाला या वो वाला। आप अपने ऊपर से इस्लाम का लेबल हटा लो, हम कादियानी को भी गले लगाने के लिए तैयार हैं, क्योंकि इस्लाम में मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम का लाया व दीन मोतबर है। मिर्जा गुलाम अहमद की इस्लाम में कोई वैल्यू नहीं है, कोई वैल्यू नहीं है, उसकी कोई हैसियत नहीं है, वो झूठा है, कज़्ज़ाब है, दज्जाल है, वो जहन्नमी है, जहन्नम की आग। तो आप उसको ऐसा नबी कैसे मान सकते हो भाई। तो हम ये कहते हैं भाई जहां दुनिया में हजारों लोगों के झूठे खुदा और हजारों के झूठे पैगंबर हैं तो आपका भी एक होगा, लेकिन वो फिर अपने आप को मुसलमान नहीं कहते, आप भी अपने आप को मुसलमान मत कहो। तभी उलमा कहते हैं भाई कादियानियों को गले लगाने की इजाजत, हां तबलीग के लिए कोई लगा रहो अलग बात है, वैसे इजाजत नहीं है। जब उम्मीद नहीं है उनके इस्लाम की तो बिल्कुल बायकॉट। मैं नहीं कह रहा लड़े बदतमीजी करें, ना लड़ेंगे ना मोहब्बत करेंगे। तो तलाकें दे के किसी ने बीवी को रखा हुआ है, भाईजान आपकी जिंदगी अलग, आप हमारे खानदान से बोलो ना दूर अलग रहो जा, हम आपको एक्सेप्ट नहीं कर सकते। कुरान कह रहे अगर तीसरी दे दी फला तहिल्लु लहु मिन बादु हत्ता तन्किह ज़ौजन, यहां फौरन लोग कहते हैं अच्छा हलाले की हलाला करवा रहे हैं, हलाला करवा रहे हैं, तीन तलाकों को तीन करवा के क्या करवा रहे हैं, हलाले का रास्ता खोल रहे हैं। ये हलाले का रास्ता हम नहीं खोल रहे, कुरान ने खोला है। कुरान ने कहा अगर तीसरी तलाक मर्द ने दे दी है तो औरत पहले शौहर के पास नहीं आ सकती जब तक कि वो किसी और मर्द से निकाह ना कर ले, और फिर वो उसको अगर तलाक देता है तो फला जुनाह अलैहिमा, फिर कोई गुनाह नहीं है पुराने मियां में और इस औरत में कि वो दोबारा निकाह कर लेंगे। तो कुरान के अल्फाज हैं, मैं समझा पा रहा हूं अपनी बात। भाई किसी और मर्द से इद्दत के बाद निकाह करो, उसके साथ रिलेशन हो, फिर वो अगर तलाक दे दे तो आप इद्दत के बाद कहीं और भी कर सकती हो, पुराने वाले के पास भी आ सकती हो। हां हदीस में हलाले पर लानत है
قرآن میں حلالے کی اجازت ہے, تو دونوں میں تصدیق ایسے ہوگی, بھائی حدیث میں جو حلالہ ہے وہ اور ہے, قرآن والا حلالہ اور ہے. حدیث والا حلالہ وہ ہے جو پری پلان ہو, پہلے سے ایگریمنٹ کر کے ہو رہا ہے کہ میں آپ سے شادی کر رہی ہوں اس شرط کے بعد کہ آپ نے مجھے طلاق دینی ہے. مرد کہے ہاں میں اسی شرط کے ساتھ شادی کر رہا ہوں, یہ وہ حلالہ ہے جس پر لعنت ہے. اگر یہ پہلے سے پلاننگ نہیں ہے, پلاننگ کا مطلب ایگریمنٹ نہیں ہے, تو پھر یہ جائز ہے, اس پہ پابندی لگانے کا کسی کو اختیار نہیں ہے. کیونکہ عورت جب کسی, لوگ کہتے ہیں غیرت کے خلاف ہے, غیرت کے خلاف اس لیے نہیں ہے, وہ لوگ کہتے ہیں غیرت کے خلاف ایک آدمی کی بیوی ہے کسی دوسرے کے پاس جائے پھر وہاں سے گھوم کے اس کے پاس آئے, او بھائی جان ایک آدمی کی بیوی ہے ہی نہیں ہے, صحیح ہے نا, اس نے طلاق دے دی عدت ہو گئی, اس کا اس سے کوئی وہ جہاں چاہے نکاح کرے, کسی کی طلاق یافتہ سے نکاح کرنا غیرت کے خلاف ہے کیا؟ یہ تو سنت ہے. پھر اگر مرد طلاق یافتہ سے نکاح کر لے تو اس کی بیوی ہے وہ, اب اس کے ساتھ زندگی گزارے, اور بالفرض اگر وہ طلاق دے دیتا ہے تو وہ عورت جب عدت ختم ہو جائے گی تو اب اس کی بیوی نہ پہلے والے کی ہے نہ دوسرے والے کی, تو پوری دنیا میں جس سے چاہے نکاح کرے, ان جس سے چاہوں میں پہلا والا بھی داخل ہے. تو کسی اور سے نکاح کرنا اگر غیرت کے خلاف نہیں ہے تو پرانے والے سے کرنا غیرت کے خلاف کہاں سے ہو گیا؟ بہت مشکل ہے بھائی, بہت مشکل ہے. آج کل مارکیٹ میں علم نہیں ہے, صرف لفافی چل رہی ہے, لیول حدیثوں کے نمبر یاد کر کر کے نا, علم ختم, مارکیٹ سے شارٹ. تو اسلام کی ڈیفینیشن اپنی طرف سے کرنے کی چندہ ضرورت نہیں ہے. جو اب سوال یہ پیدا ہوتا ہے, اسلام نے یہ پابندی کیوں لگائی کہ تین کے بعد عورت دوبارہ شادی نہیں کر سکتی جب تک کسی اور مرد سے نکاح نہ کرے؟ اس لیے اسلام نے پابندی لگائی ہے کہ مرد جب ایک دفعہ تین طلاقیں دے کے پچھتاتا ہے نا, تو اگر اس کو دوبارہ نکاح کی اجازت دی جائے تو اس کو سزا ملتی نہیں ہے, وہ دوبارہ کھیلے گا طلاق کے لفظ سے. بات آ رہی ہے سمجھ میں؟ اسلام میں طلاق ہلکا لفظ نہیں ہے, سوچ سمجھ کے نکالو. اسلام نے کہا آپ اس سے شادی نہیں کر سکتے, جا چاہے جاؤ شادی کرو. تو طلاق دینے میں یا تو مرد کی غلطی ہوگی یا عورت کی. تو اللہ نے کہا آپ دونوں اکٹھے نہیں رہ سکتے, اب کسی اور مرد سے شادی کرو گی تو مرد کو بھی جذبات مجروح ہوں گے, یار میں نے اچھی بھلی بیوی کو اپنے نکاح سے چھوڑ دیا, وہ فلاں سے نکاح کر کے بڑی لائف کو انجوائے کر رہی ہے, ادھر اس کو کیا ہوگا؟ یہ جو ہے نا ایسے جیسے کڑائی میں انسان تل رہا ہوتا ہے, یعنی جل رہا ہوتا ہے کڑائی میں, یہ کیفیت ہوگی اس کی. لہذا اگر یہ دوبارہ شادی کرتا ہے تو طلاق کا لفظ 100 دفعہ سوچے گا, دوسرے بھی عبرت حاصل کریں گے فلانے نے دی تھی, حال کیا ہوا ہے اس کا. تو اس سے طلاق کی روک تھام ہوتی ہے. تبھی آپ دیکھ لو اسلام میں طلاق کتنی آسان ہے, مگر طلاق کا ریشو سب سے کم مسلمانوں میں ہے, اور غیر مسلم میں طلاق بہت مشکل ہے مگر ریشو سب سے زیادہ. یہ ہے خدائی احکام جن کی حکمت اللہ ہی جانتا ہے. دیکھنے میں تو لگے گا عجیب سا ہے یار, منہ سے لفظ نکالا اتنا پرانا رشتہ ختم. اللہ کہتے ہیں اسی لیے یہ اتنا جلدی ختم ہوتا ہے کہ پھر یہ بار بار لوگ ختم نہیں کریں گے اس کو, ان کو پتا ہے بڑی جلدی ختم ہو جاتا ہے. تو چند ایک لوگ عبرت کا نشانہ بنیں گے اور سینکڑوں کو فائدہ ہوگا. تو پھر اس, یا تو عورت کی تھی اگر غلطی, تو عورت جب کسی دوسرے مرد کے نکاح میں جائے گی تو پہلے والے سے کمپیئر کرے گی, ارے بھائی اس میں یہ برائی نہیں تھی, میں کہتی تھی منع کے ابا دیر سے آتے تو کم بخت فجر میں آ رہا ہوتا ہے یہ, ہیں چلو وہ دیر سے آتے تھے خرچہ تو پورا اٹھا رہے تھے نا, یہ کم بخت 9 بجے آ کے بیٹھ جاتا ہے مگر صبح ناشتے کے پیسے اس کی جیب میں ہوتے نہیں ہیں. یہ کمپیئر کرے گی نا تو اس کو بھی سزا ملے گی. پھر اگر یہ طلاق کے بعد پرانے والے کے پاس جاتی ہے تو نبھا کرے گی, پھر اس سے اس کو پتا چل گیا بھائی سارے مرد ایک جیسے نہیں ہوتے. بعض دفعہ عورتیں اس طرح بھی ہوتی ہیں کہ ایک خاتون کو طلاق ہوئی ہے, وہ نہیں رہنا چاہتی تھی شوہر کے پاس, جب ان کی دوسری بار شادی ہوئی اس کی شکل اتنی اچھی نہیں تھی, اور پرانے میاں کو یاد کرنی تھی, یار وہ جیسا بھی تھا پرسنالٹی تو تھی نا اس کی, صحیح ہے نا بھائی, 100% کامل کوئی نہیں ہوتا, کسی کی پرسنالٹی کی وجہ سے چیزوں کو برداشت کرنا پڑتا ہے, کسی کی سخاوت کی وجہ سے ڈانٹ ڈپٹ برداشت کرنی پڑتی ہے, کسی کے اخلاق کی وجہ سے کنجوسی برداشت کرنی پڑتی ہے, ٹھیک ہے نا, کوئی سانس لیس ہوتا ہے تو سب کچھ برداشت کرنا پڑتا ہے. بھائی یہ میاں بالکل بھی اچھا نہیں ہے لیکن سانس کی ٹینشن اس گھر میں نہیں ہے, آزاد ہوں. یہ بعض دفعہ یہ ہوتا ہے کہ سانس کی ٹینشن برداشت کرنی پڑ رہی ہے اس لیے کہ میاں سخی بہت ہے, چلو ایک سانس تھوڑی, بھائی ساری سانسیں بری نہیں ہوتی, تو ایک مثال دے رہا ہوں, مثالیں تو مارکیٹ میں یہ چل رہی ہیں نا. تو اللہ نے قانون بنایا بھائی کسی اور مرد تمہاری زندگی میں آئے گا پھر کمپیئر کرنا, پھر پتا چلے اگر یہ اچھا ہے تو اچھا ہے تو انجوائے کرو اس کے ساتھ, کیا خیال ہے؟ اچھا ہے اس کمبخت سے جان چھوٹی, اور اگر اچھا نہیں ہے تو اس سے اگر طلاق لوگی تو اب پہلے کے پاس جاؤ گی تو انشاءاللہ نباہ کرو گی, دوبارہ طلاق نہیں مانگو گی. میں سمجھا پا رہا ہوں؟ تو یہ اسلام کا حکم بالکل درست ہے, ایسا ہی ہونا چاہیے. گوروں کے پاس طلاق کے نظام میں کوئی آلٹرنیٹ ہے ہی نہیں اسلام کے مقابلے میں. تو اس لیے بس بات ختم کر رہا ہوں, اخلاق بہت ضروری ہیں مگر اخلاق کی ڈیفینیشن کیا ہے یہ سمجھنا چاہیے.
تو اسلام نے بھی سزا دی ہے تین کے بعد پابندی لگا دی, اور یہ بھی تو ایک ظلم کیا نا بظاہر. وہ مرد بھی رو رہا ہوتا ہے یار میں دے کے پچھتا رہا ہوں, عورت بھی رو رہی ہوتی, اسلام کہہ رہا رونے دو لیکن دونوں کو ملنے نہیں دینا. ان کو سزا ملے گی, ان کو دیکھ کر سینکڑوں لوگ عبرت حاصل کریں گے. اگر ان کو ابھی جوڑ دیا تو یہ طلاقیں تو چلتی رہیں گی معاشرے میں, ہر آدمی اٹھا کے دیتا رہے گا بعد میں بولے گا نہیں. تو اس لیے ایسے موقع پہ بھی بائیکاٹ کیا کرے اس کا جو طلاقیں دے کے بیوی کو رکھا, بولے ہمارے خاندان سے الگ ہو جاؤ آپ, کہیں سے بھی فتوا اٹھا کے لے, فتوے مارکیٹ میں ہول سیل کے حساب سے ہیں, ٹھیک ہے نا. سب سے پہلے بڑے مفتی جو ہے نا ائمہ اربعہ ہیں, سب سے پہلے تو صحابہ ہیں. صحابہ میں کوئی ایک صحابی مجھے دکھا دو جس نے تین طلاق کو ایک کہا ہو. ایک اہل حدیث تھے انتہائی احترام کے ساتھ, انہوں نے مجھے کہا کہ حدیث, میں نے قرآن کی آیتیں پڑھی نا تین تین ہوتی ہیں, انہوں نے کہا حدیث سے کیا, میں نے کہا قرآن میں کیا ہے, انہوں نے کہا نبی صلی اللہ, قرآن کو زیادہ نبی نے سمجھا یا آپ سمجھ رہے ہیں. میں نے کہا اچھا چلو صحابہ کے فتاوا کی طرف آتے ہیں, کہہ رہے میں حدیث پہ جاؤں گا صحابہ کے نہیں. میں نے کہا حدیث کو زیادہ صحابہ نے سمجھا یا آپ سمجھ رہے ہیں. میرا عادت ہوتی ہے گل ویلے دی, حالانکہ حدیث بھی نہیں ہے ان کے پاس, حدیث بھی نہیں, میں حدیث سے بھی آ سکتا تھا لیکن میری کوشش ہوتی ہے گل ویلے دی پل موسم دا, ٹو دا پوائنٹ بات کرو, پتلی گلی سے نکلو. ایک صحابی کوئی دکھا دو جس نے تین طلاق کو ایک کہا ہو, صحیح ہے نا. میں درجنوں صحابہ کے فتاوا دکھا سکتا ہوں صحیح سند سے. تو سب سے پہلے تو مفتی صحابہ ہیں, پھر چاروں ائمہ ہیں جنہوں نے قرآن و سنت کو ہم سے زیادہ سمجھا, چاروں کا اس پر اتفاق ہے. پھر جا کے کبھی سعودیہ کے فلاں مفتی بن باز نے فتویٰ دیا ہے, ابن تیمیہ کا فتویٰ ہے, بھائی یہ کروڑوں میں چار پانچ لوگ ہیں اور کروڑوں اس طرف ہیں, تو وہ ہے یا اس کو لوگے پوری امت کو چھوڑ دو گے, یہ کیسی بات ہے, جبکہ ان کے پاس دلیل بھی نہیں ہے, کمزور دلائل ہیں, ان کی حیثیت نہیں ہے. تو اجماعی مسئلہ ہے, اس لیے بھائی اس طلاق کو روک تھام کا یہ طریقہ نہیں ہے کہ تین طلاق ہو گئے قرار دیا, یہ طریقہ ہے کہ تین طلاقیں دینے والے کو سزا دی جائے, اور دوسری بات یہ اگر دوبارہ بیوی رکھ رہا ہے تو اس کے ساتھ معاشرتی بائیکاٹ کیا جائے تاکہ لوگوں میں عبرت کا نشان بنے, لوگ بولیں بھائی یہ لفظ زبان سے نہیں نکال. اب آپ دیکھو کتنی طلاقوں کی کثرت ہے, ذرا ذرا سی دھڑ دھڑ دھڑ. ہم نے اپنے بڑوں کو دیکھا ہے, بزرگوں کو دیکھا ہے, ان میں بھی اختلاف ہوتے تھے, میاں بیوی میں جھگڑے ہوتے تھے, برتن بھی پھینکتے تھے. پہلے زمانے میں ہم اپنے لوگوں میں دیکھا کرتے تھے, رشتے داروں میں ادھر ادھر, بعض غصے کے میاں تیز ہوتے ہیں, اٹھا اٹھا کے برتن پھینک رہے ہیں, دروازے توڑ رہے ہیں, سب کچھ ہو رہا ہے, طلاق نہیں ہوتی تھی, کر کے پھر آپس میں خاندان والے جڑا دیے, چلے بیٹھو ٹھنڈا ٹھنڈا, بوتل لے کر آؤ, گٹکا لے کر آؤ, پان لے کر آؤ, بیوی بھی لڑکی یوں چلے گئی, یہ چلا گیا, بہت کچھ ہوتا تھا, طلاق کا لفظ نہیں ہوتا تھا. اب ذرا سا غصہ آئے, بات شروع کہاں سے ہوتی ہے, طلاق سے. وجہ اس کی ہے کہ اس لفظ کی ویلیو کم ہو گئی ہے, صحیح ہے نا. یہ جو جتنا بھاری تھا نا, کیونکہ آپشن بہت سارے مختلف ڈیزائن کے فتاوا مارکیٹ میں آ گئے ہیں, ٹھیک ہے نا. ایک دل میں ہوتا ہے کہ یار کچھ ابھی دے دو پھر دیکھا جائے گا, ہوئی ہے کہ نہیں ہوئی بعد میں دیکھیں گے. تو اخلاق میں بھائی سزا بھی داخل ہے, اور اپنے اصول اور ضوابط کی مضبوطی بھی اخلاق میں داخل ہے. تو بیلنس کر کے چلنا چاہیے, یہی نبی صلی اللہ علیہ وسلم کے اخلاق ہیں اور یہی اسلام کی خوبی ہے. اسی بیس پہ اللہ نے فرمایا انک لعلی خلق عظیم, آپ ہر لحاظ سے اونچے اخلاق پر ہیں, ہر چیز کو بیلنس کر کے چل رہے ہیں آپ. ایسا بہترین بیلنس محمد صلی اللہ علیہ وسلم کے علاوہ اس کائنات میں کسی کی زندگی میں آپ کو نظر نہیں آئے گا. تبھی آپ صلی اللہ علیہ وسلم بہت تھوڑے عرصے میں بہت بڑی کامیابی آپ نے حاصل کی. اللہ تعالیٰ عمل کی توفیق دے, اور جلدی بھائی سوال جلدی, اسپیڈ میں اسپیڈ میں, ٹھیک ہے. جو جانا چاہیں جائیں, جو اپنی مرضی سے بیٹھنا چاہیں بیٹھیں, جو درمیان میں اٹھ کے جانا چاہیں وہ درمیان میں جا سکتے ہیں. پہلا سوال مفتی صاحب, آپ کے کی وجہ سے بیان نہیں ہو رہے تھے, جس سفر کی وجہ سے بیان نہیں ہو رہے تھے, جس کی وجہ سے بڑا ٹریک بدل گیا, میرا ٹریک ہی بدل گیا اور میں برے کاموں میں مبتلا ہو گیا, اب شرمندگی سے نماز میں دل نہیں لگتا, برائے مہربانی رہنمائی فرمائے. بھائی دیکھو جب برائی میں کی عادت پڑ جائے, اس کا سب سے بہترین طریقہ ہے تبلیغ میں نکل جاؤ. کافی دن جب جماعت میں نکالو گے نا, برائی سے دور رہو گے, تو انشاءاللہ برائی سے بچنے کی عادت پڑ جائے گی. مفتی صاحب نکاح کرنے سے اگر والدین روکیں تو کیا ان کی اگر اپنے خرچے پہ کر رہے ہو تو والدین کو روکنے کا حق نہیں ہے. مفتی صاحب قسطوں پر خریدو, بہت دفعہ بتا چکا ہوں. مفتی صاحب ہاتھ سے سر کا مسا کر کے دکھائیں. بھائی مسا ایسے ہوتا ہے ہاتھ گیلے کیے یوں کیا بس, اور بعض دفعہ حدیث میں واپس لانا بھی ثابت ہے, تو یا تو صرف یوں کر کے پیچھے لے جاؤ یا واپس بھی لے آؤ, دونوں طرح جائز ہے. یہ جو ٹیکنیکل طریقہ ہے نا مسا کا, یہ والا, یہ یوں کر کے تین انگلیاں پھر یوں پھر یوں لگے پھر یہ لوگوں سے تو بنی نہیں رہا ہوتا, یہ کہیں ثابت نہیں ہے, صحیح ہے نا. ہاتھ گیلے کیے تمیز سے یوں کیا بس ختم, اور کانوں کا مسا کیا بس ختم, اس کے بعد پتلی گلی سے نکل جاؤ. یہ ٹیکنیکل طریقہ مسا اسلام میں نہیں ہے. اچھا میرے بھائی, اللہ کی راہ میں مال خرچ کرنے کا سب سے بہترین راستہ کون سا ہے؟ مختلف جگہیں ہیں بھائی, سب سب جگہ خرچ کیا کرو، والدین پر، رشتہ داروں پر، غریبوں پر، مدارس پر، مساجد پر، تبلیغ پر، جتنے مد ہیں سب میں تھوڑا تھوڑا خرچ کیا کرو۔ مفتی صاحب، قوم سمود کی بستی کہاں واقع ہے؟ گوگل میپ پہ دیکھ کے بتاؤں گا۔ ابھی شارٹ سوال پوچھو یار، پورے جغرافیہ ہی سوال پوچھ رہے۔ دو سجدوں کے درمیان اور رکوع کے بعد، یہ تو سوال آج گوگل میں ڈالو آ جاتے ہیں یار۔ دو سجدوں کے درمیان رکوع کے بعد یعنی قوم اور جلسہ کی دعائیں واجب ہیں، سنت ہیں، مستحب ہیں۔ دو سجدوں کے درمیان اللہم اغفر لی وارحمنی وعافنی واہدنی وارزقنی واجبرنی، یہ بہتر ہے پڑھ لیا کریں۔ لیکن فرض نماز میں امام کو چاہیے مختصر نماز پڑھائے، ساری لمبی لمبی دعائیں نہ پڑھے اس میں، ٹھیک ہے نا؟ اور مفتی صاحب، قیامت کب آئے گی اور اس کی کیا نشانیاں ہیں؟ قیامت کیلنڈر میں دیکھ لیں، سب کچھ لکھا ہوتا ہے نا گوگل کیلنڈر میں، یہ کرسمس کا دن ہے، یہ عید الفطر ہے، یہ رمضان ہے، یہ تو اس میں قیامت کا بھی لکھا ہوا ہوگا۔ استاد جی، اگر کوئی پاکستان میں ساری زندگی رہا ہو اور پاکستان میں رہتے ہوئے شلوار قمیض پہنتا تھا، پھر جب باہر ملک گیا تو وہاں پینٹ شرٹ پہننا شروع کر دے، بھائی اپنے لباس کو ترجیح دو یار، ساری زندگی شلوار قمیض پہنی ہے تو وہاں بھی شلوار قمیض پہنو۔ آپ کو بتاؤں، گورے جو پڑھے لکھے گورے ہیں نا، وہ ان لوگوں سے زیادہ محبت کرتے ہیں جو اپنے کلچر کو فالو کرتے ہیں۔ جاپان میں ہمارے ایک دوست تھے، وہ اپنے شلوار قمیض میں، ویسٹ کوٹ وغیرہ میں، ایک لڑکی آئی، اس نے ان سے کہا کہ آپ کا یہ ڈریس جو ہے نا، اس کو چھوڑنا نہیں۔ اس نے کہا ہم نے اپنے کلچر کو گوروں کی وجہ سے چھوڑ دیا ہے، آپ اپنے اس کلچر میں زیادہ اچھے لگ رہے ہو۔ تو ہم خام خام میں مروں، میں نہیں کہہ رہا پینٹ شرٹ پہننا ناجائز ہے، جائز، وہ بھی ایک کامن ڈریس بن چکا ہے دنیا کا، لیکن یار، لیکن شلوار قمیض تمیز والی ہونی چاہیے، ورنہ پھر نہ ہی پہنے تو اچھا ہے۔ اتنے چوڑے چوڑے پائنچے شلوار کے، چھ آدمیوں کی جگہ ایک شلوار میں، عجیب سے کرتے پہنے ہوئے ہوتے ہیں، عجیب کالر ایسے جیسے خرگوش کے کان ہیں نا، اور وہ عجیب حساب۔ تو تمیز کا کوئی شلوار قمیض ہو، میں نے بھی کوئی اتنے زیادہ اچھے کپڑے نہیں پہنتا، میں غفلت ہے، لیکن انسان کو اپنا لباس جو ہے نا اچھا رکھنا چاہیے، لوگوں کو دیکھ کے۔ دیکھو پاکستانی حج عمرہ کرنے جاتے ہیں، مجھے کسی نے بتایا تھا، وہاں ہمارے دوست ہیں سعودی عرب میں، کہہ رہے ہیں جتنے پاکستانی ہیں سارے شکل سے غریب لگتے ہیں جتنے حج عمرہ کرنے آتے ہیں۔ میں نے کہا یار دل کی بات کہی ہے، میں بھی جب گیا ہوں، انڈونیشین کو بھی دیکھا ہے، مصریوں کو بھی دیکھا، ملیشیا تو چلو ویسے ہی مالدار لوگ ہیں، یمن کے لوگوں کو بھی دیکھا، کوئی شکل سے غریب نہیں لگتا، حالانکہ بہت سے غریب ملک ہیں۔ پاکستانی سارے کیا لگ رہے ہوتے ہیں، وجہ کیا ہے؟ میں نے غور کیا غریب کیوں لگ رہے ہوتے ہیں۔ ایک عرب نے کیا کیا، ایک پاکستانی کے پاس لا کے نا اچھے خاصے پیسے دیے اس کو، اس نے کہا بھائی یہ کیا ہے؟ انہوں نے کہا یہ زکات ہے۔ اس نے کہا میں غریب نہیں ہوں، میری فیکٹری ہے بھائی، ملے ہیں میری۔ تو اس نے کہا کہاں سے؟ انہوں نے کہا پاکستان کا۔ کہہ رہے کل پاکستانی مسکین۔ وہ دے کے کیا زبردستی زکات، وہ کہہ رہے بھائی میری ملے ہیں یار، میں غریب نہیں ہوں۔ کہہ رہے نہیں پاکستانی ہے نا غریب ہے، یہ لے۔ انہوں نے علماء سے مسئلہ سنا ہوا ہے کہ جو شکل سے غریب لگے اس سے مزید تحقیق، یہ مسئلہ وہاں علماء بیان کرتے ہیں، جو دیکھنے میں غریب لگے تو آپ کو لیبارٹری ٹیسٹ تھوڑی کروائے گا انسان سے، بھائی لگ رہا ہے تو دے دو، کیا کریں، گھر تھوڑی جائیں گے۔ تو وہ کچھ میں ذرا غلوب کرتے ہیں، وہ کہتے ہیں سب پاکستانی دیکھنے میں۔ تو میں نے بڑا غور کیا یار، پاکستانی تو بڑے، اور بہت سے پاکستانی تو وہاں لنگر مسجد نبی میں کھلا رہے ہوتے ہیں لوگوں کو کھانا۔ تو میں نے غور کیا، مجھے جو وجہ سامنے آئی وہ لباس ہے، ہمارا لباس غریبوں والا ہوتا ہے، سمجھ رہے ہیں نا؟ شادیوں میں تو جاتے ہیں بڑے تمیز سے، عمرہ کرنے جاتے ہیں تو وہی ایسا عجیب سا پجامہ لے لیا کسی سے ادھار، اور عجیب سے کپڑے، پھر وہ نہ ان کی استری ہوتی ہے، پھر وہ عمرے میں طواف کے دوران ویسی کچڑ پچڑ سے بن جاتے ہیں، عجیب گھیر والے پجامے۔ اور گاؤں دیہاتوں سے جو لوگ، زیادہ 80% آبادی تو ہماری گاؤں دیہاتوں کی، ان کا تو اور عجیب سا لباس ہوتا ہے۔ تو وہ دیکھنے میں کیا لگ رہے ہوتے ہیں؟ غریب ہوتے ہیں۔ تو ذرا کاٹن کلف تمیز سے جو ہے نا استری کر کے چمکتا ہوا، ٹھیک ہے نا، ایسے کپڑے پہنو، پھر اس پہ ویسٹ کوٹ بھی پہن لو، شیروانی بھی پہن لو، عامر لیاقت سے سیکھو، ٹھیک ہے نا، تو وہ کاپی کرو، تو پھر آپ کے لباس کی انشاءاللہ دنیا میں عزت ہوگی۔ تو ہم اپنے لباس کو خود ہم نے ایسا بنایا ہے۔ راتوں کے اندر دیر سے سونا کیا یہ بھی گناہ میں شامل ہے؟ میں نے ایک مولوی صاحب کے بیان کے اندر سنا تھا، بیان کے اندر بیٹھ کے انہوں نے سنا تھا، ٹھیک ہے نا بھائی۔ رات کو دیر سے سونا مکروہ ہے، ناپسندیدہ ہے، گناہ نہیں ہے۔ گناہ جب ہے جب فجر کی نماز جانے کا خطرہ ہو، تو ناپسندیدہ ہے۔ نبی صلی اللہ علیہ وسلم نے رات کو دیر تک باتیں کرنے سے منع کیا ہے، لیکن ہم سب اس میں مبتلا ہیں بھائی، کوشش کرنی چاہیے۔ مفتی صاحب، ظہر کی نماز قضا ہو جائے تو قضا کی نیت کس سے؟ قضا کی کوئی الگ سے نیت نہیں ہوتی، بس یہ دیا کریں بھائی ظہر کی نماز ہے وہ پڑھ رہا ہوں میں۔
مولوی طارق مسعود صاحب سلمہ آپ کی اللہ کا مشغول فرمائے، آپ فرماتے ہیں شادیاں کرو جبکہ لڑکی والوں نے شرائط اتنی سخت لگا دی کہ لڑکے والے واپس ہو جاتے ہیں، آپ بتائیں شریعت میں کیا ہے؟ بھائی جو کم شرائط لگا رہے ہیں وہاں کر لو، آپ اپنے معیار سے نیچے کے خاندانوں میں جاؤ جو آپ کو دیکھ کے اتنے متاثر ہوں کہ ہمیں آپ اتنے اونچے خاندان کے ہو ہمیں کوئی شرائط نہیں چاہیے، آپ جاتے ہو بالکل ہی اونچے لیول پہ نا، دکان پکوڑوں کی اور باتیں کروڑوں کی، تو اونچے لیول پہ جاؤ گے تو وہ کہیں گے بھائی آپ کی پرسنالٹی میں تو کوئی ایسی خاص سرخاب کے پر نہیں لگے ہوئے، تو یہ شرطیں، تو آپ جاؤ دیکھو میں نے الحمدللہ نکاح کیے ہیں تو ہمارے ہاں تو کوئی ایسی شرطیں نہیں تھی، ٹھیک ہے نا بھائی، اس لیے کہ ہم نے کہا بھائی آپ نے کرنی ہے کریں نہیں تو کہیں اور کرتے ہیں، انہوں نے کہا نہیں بھائی یہیں کریں گے ہم، ٹھیک ہے، تو وجہ اس کی کیا ہے کہ میں کو بہت اونچے خاندانوں میں، اونچے سے مراد دولت مند، دینی اعتبار سے عزت کے اعتبار سے تو خاندان اونچا ہی ہونا چاہیے، میں دولت کی بات کر رہا ہوں، مالی لحاظ سے جب اونچے خاندانوں میں جاؤ گے تو ان کی شرطیں بھی زیادہ، اور پھر وہ شرطیں پورا کرو گے بھی تو اس شوگر کی توفیق بیوی کو پھر بھی نہیں ملے گی کیونکہ اس نے اپنے باپ کے گھر میں اس سے بھی زیادہ اچھا کھایا ہوگا، تو آپ کھلا کھلا کے آدھے ہو جاؤ گے، وہ کہے گی بھائی میرے حقوق ابھی بھی ادا نہیں ہو رہے کیونکہ اس نے اپنے باپ کے گھر میں اس سے بھی زیادہ اچھا دیکھا ہے، تو فائدہ نہیں ہے، اس لیے غریب مالداروں سے شادی وہ کرے جو ان سے بھی زیادہ مالدار ہو، سمجھ رہے ہو، تو اس طرح سے سیٹنگ صحیح ہو جائے گی انشاءاللہ۔ ایک حدیث اس وقت بہت سوشل میڈیا پہ جائے، رسول اللہ صلی اللہ علیہ وسلم نے جبریل امین سے پوچھا کہ تمہاری عمر کتنی ہے، آپ نے جواب دیا مجھے اپنی عمر کا تو نہیں پتا، البتہ ایک تارہ تھا جو 70,000 برس کے بعد نکلتا تھا اور اس کے مجھے اس حدیث کا پتا۔ بھائی اکثر لوگ کہتے ہیں کہ اللہ تعالیٰ نے تمام انبیاء کو دین پر قربان کیا لیکن دین کو کسی پیغمبر پر قربان نہیں کیا، اور بات کہتے ہیں پیغمبر ذات ہے اور دین صفت ہے، تو ذات اور صفت میں ٹیکنیکل قسم کا سوال بھائی پیچیدہ، اتنے منطق والا سوال نہ پوچھا کرو نا، سیدھے سیدھے سوال پوچھو، جائز ہے نہ جائز ہے؟ میں دوسری شادی کرنا چاہتا ہوں لیکن میری پہلی بیوی کہتی ہے اگر آپ نے دوسری شادی کی تو میں اپنی ماں کے گھر چلی جاؤں گی، لیکن میں اپنے ارادے پر قائم ہوں، آپ مجھے آگے کا پروسیس بتائیں۔ دوسری بات یہ کہ آپ مجھے اپنا نمبر اور جو شادیاں کراتے ہیں ان کا بھی نمبر دے دیں، جو شادیاں کراتے ہیں ان کا تو نمبر یہاں بورڈ پہ لکھا ہوا ہے، اپنا نمبر تو میرے کو فائدہ نہیں ہے، میں فون بہت کم اٹھاتا ہوں، باقی بھائی اگر بیگم گھر چلی جائے گی تو مناؤ اس کو، بھائی یہ تو ہوگا، یہ تو پیڑے کھا کے تھوڑی مطلب سب کر رہے ہوتے، تو مناؤ اس کو کسی طریقے سے وہ گھر نہ جائے، ایسی چڑیل سے کر لو کہ جب بیوی کو وہ دکھاؤ تو بولے گی وہ خوش ہو جائے کہ چلو اس کو دیکھ کے اس کے دل میں میری قدر ہوگی، یہ بھی ایک طریقہ ہوتا ہے دوسری شادی کو، لیکن پھر بولے کریں کیوں پھر اتنی ٹینشن کیوں۔ اچھا میرے بھائی یہ خود ہی بھکت، میں صرف فضیلت سناتا ہوں، میں پہلے کہتا ہوں ثواب کی گارنٹی ہے، حالات کی کوئی گارنٹی نہیں ہے، ثواب سمجھ کے جہاد سمجھ گیا ایسی کی تیسی بھائی دیکھا جائے گا، باقی حالات والات کی کوئی گارنٹی نہیں ہے۔ میں اکاڑا سے آیا ہوں، میری والدہ کا انتقال ہو گیا ہے، میرے والد تھانہ بھون گئے تھے، حضرت تھانوی رحمہ اللہ تعالی اور والدہ ہماری نانوتا کی تھی، ان کا گزشتہ جمعہ انتقال ہو گیا، دل سے بڑے بزرگوں کے خاندان سے تعلق ہے، اللہ تعالیٰ ان کی مغفرت فرمائے، دل سے دعا ہے آپ کو صبر جمیل کی توفیق عطا فرمائے۔ میرے دوست کا سوال ہے کہ حضور اکرم صلی اللہ علیہ وسلم کی قبر اثر سے جو مٹی ٹچ ہو رہی ہے، بھائی یہ ہو چکا ہے یار، ان سوالات کو دوبارہ اچھالنے کی ضرورت نہیں ہے، ہمارے جو بیسک عقائد ہیں وہ ایمان مفصل اور ایمان مجمل میں لکھے، آمنت باللہ و ملائکتہ و کتبہ و رسلہ والیوم الآخر والقدر خیره وشره من اللہ تعالی والبعث بعد الموت، بس باقی دائیں بائیں جانے کی ضرورت عوام کے لیے بالکل ضرورت ہے ہی نہیں، عوام کو کیا ضرورت ہے محنت المفند میں کیا لکھا ہے اور قبر کی مٹی افضل ہے یا عرش، وہ تو ہم نے ایک ڈیفائن کرنے کے لیے کہ جو ہے لوگ فتوے لگاتے ہیں نا، تو ہم نے ایک ڈیفائن کرنے کے لیے کہ اگر یہ فتوے علماء دیوبند پہ لگانے ہیں تو یہ عقیدہ تو بڑے بڑے محدثین لکھ چکے ہیں، ان پہ کیوں نہیں لگاتے، ٹھیک ہے نا، ان کو کیوں گستاخ نہیں کہتے، ان کو کیوں غلط عقیدے والا نہیں کہتے، حالانکہ وہ تو بڑے بڑے محدثین ہیں جنہوں نے یہ کہا ہے، تو ایک جواب کے طور پر تھا، ورنہ ہمیں عوام کو ان پیچیدگیوں میں جانے کی بالکل ضرورت نہیں ہے، عوام کے بیسک بنیادی عقائد ہیں، اللہ ایک ہے، اس کے ساتھ کوئی شریک نہیں ہے، محمد صلی اللہ علیہ وسلم اللہ کے رسول ہیں، آخری نبی ہیں، ان سے پہلے بھی تمام کتابوں پر ہمارا ایمان، جو ایمان مفصل ایمان مجمل میں، بس اس سے آگے جانے کی چندہ ضرورت نہیں ہے۔ آپ کہتے ہیں کہ ہر کام میں اسباب دیکھنے چاہیے، تو اگر کوئی آدمی غریب ہو تو وہ نسل کیوں بڑھائے بغیر اسباب کے، بہت اچھا سوال ہے، میں کہتا ہوں بھائی گراؤنڈ ریئلٹی کو دیکھ کر फैसला करो, तवक्कुल पे नहीं चलो, सिर्फ तवक्कुल पे। तो किसी ने सवाल किया, एक आदमी की आमदन है नहीं, एक बच्चा पल नहीं रहा, तो आप कहते हो बच्चे पैदा करो, तो ये तो ग्राउंड रियलिटी के खिलाफ हुआ ना, ये बड़ा खानदानी सवाल है। इसका जवाब ये है कि ग्राउंड रियलिटी कहते किसे हैं। ग्राउंड रियलिटी यहां पर यह है कि जब अल्लाह ने पहला बच्चा दिया था मां की छातियों में दूध पैदा करके, अल्लाह ने ग्राउंड रियलिटी यह है कि अल्लाह ने बता दिया कि इसका रिस्क किसके जिम्मे है, मेरे जिम्मे है। समझ आ रही है बात? अभी चूंकि दूध की जरूरत है इसलिए दूध पैदा किया है, तो जो अल्लाह दूध पैदा कर रहा है वो गाफिल नहीं है, बाकी चीजों की जरूरत का भी इंतजाम वो करेगा। समझ में आ रही है बात? क्योंकि बच्चा पैदा होता है वो अल्लाह का बंदा पहले है, आपकी औलाद बाद में, उसके खालिक आप नहीं हो बल्कि अल्लाह है, और अल्लाह ने ये कायनात पैदा इंसानों के लिए की है, तो वो इंसानों को रिस्क नहीं देगा तो फिर गधों को देगा क्या, घोड़ों को देगा? तो इसलिए नस्ल रोकना कि खाएंगे कहां से, ये इल्जाम किस पर है? अल्लाह पर। ये ग्राउंड रियलिटी ही है। फिर भी अगर ये दलील किसी की समझ में नहीं आती तो दूसरा भी एक जवाब है, वो जवाब ये है कि ग्राउंड रियलिटी को देख के जब चलना है, जहां अल्लाह ने चलने की इजाजत दी हो, जहां अल्लाह ने कहा हो कि ग्राउंड रियलिटी को मत देखो, मेरे हुक्म को देखो, वहां ग्राउंड रियलिटी को थोड़ी देखना है। अरे भाई, मूसा अलैहि सलाम फिरौन के सामने जाके खड़े हो गए कि मैं जनाब इसके सामने तकरीर करूंगा कि मैं नबी हूं। ग्राउंड रियलिटी तो ये कह रही है कि मूसा अलैहि सलाम को ऐसा नहीं करना चाहिए, क्योंकि आप तो वैसे ही मोस्ट वांटेड थे। हजरत मूसा अलैहि सलाम से किबती का कत्ल हो गया था गलती से, तो वहां से फरार होकर दूसरे मुल्क चले गए, फिरौन ने तो गिरफ्तारी के वारंट जारी किए हुए थे। अब ऐसे मौके पर ग्राउंड रियलिटी ये कहती है कि मूसा अलैहि सलाम को अगर वापस मिस्र आ भी रहे तो छुपके जिंदगी गुजारनी चाहिए, क्या ख्याल है? लेकिन मूसा अलैहि सलाम ना सिर्फ ये कि छुपके नहीं गुजार रहे, फिरौन के महल में चले गए, और ना सिर्फ ये कि महल में नहीं, जाके उल्टा उसको तबलीग कर रहे हैं कि तू गलत है। तो ये तो बिल्कुल ग्राउंड रियलिटी के खिलाफ है। तो ये इसलिए जायज है कि ये अब किसका हुक्म है? अल्लाह का। तभी तो मूसा अलैहि सलाम को जब अल्लाह ने कहा कि जाओ फिरौन को तबलीग करो, मूसा अलैहि सलाम ने कहा इन्नी अखाफ वही यक्तुलून, मैंने तो कत्ल किया है, मुझे मार देंगे जान से, और मेरी जबान में लुकनत है, मुझे तो फसाहत नहीं है, तो मैं कैसे बात करूंगा? तो मूसा अलैहि सलाम ने अकली दलाइल दिए कि मेरा जाना मुनासिब नहीं है। अल्लाह ने फरमाया कल्ला, हरगिज नहीं है, मेरा हरफ आखिरी फैसला है, जाना पड़ेगा। तो ग्राउंड रियलिटी और ये सब चीजें जब है जब शरीयत का हुक्म टकरा ना रहा हो। बात आ रही है समझ में? अल्लाह उसके रसूल ने अगर कोई ऑर्डर दे दिया और उसमें दूसरा कोई हमारे पास ऑप्शन नहीं है, तो अब ग्राउंड रियलिटी गई तेल लेने, सही है ना? तो इसी तरह नस्ल जो बढ़ाने का हमें शरीयत ने हुक्म दिया है वो मालदार को भी है और गरीब को भी। तो अगर ग्राउंड रियलिटी यही हो कि खाने को नहीं मिल रहा फिर भी हमें नस्ल रोकने की इजाजत इस बेस पे नहीं है, क्योंकि यहां अल्लाह का हुक्म क्या है, तज़व्वुजुल वदूद अल वलूद, नस्ल बढ़ाओ, इन्नी मुकासिरुम बिकुल उमम, और इसका अव्वलीन मुखातब गरीब सहाबा थे जिनके पास खाने को रोटी नहीं थी। अस्हाबे सुफा थे जो बेचारे एक दूसरे की तरफ पुश करके बैठा करते थे कि कहीं किसी के सतर पे नजर ना पड़ जाए, कपड़े नहीं थे उनके पास, उनको कहा जा रहा है कि ऐसी औरत से निकाह करो जिसके औलाद ज्यादा हो। तो अगर ग्राउंड रियलिटी बिलफर्ज ये हो कि बच्चे खाएंगे कहां से, तो भी ये हुक्म शरीयत के क्या है, खिलाफ है। तो जहां शरीयत हमें हुक्म देगी वहां अल्लाह पे तवक्कुल करना है। समझ में आ रही है बात कि भाई ग्राउंड रियलिटी तो ये कह रही है पता नहीं कहां से खाएंगे, लेकिन अब अल्लाह का हुक्म है तो इस पर अमल, बोलो ना भाई, करना पड़ेगा। तो मैं जो कह रहा हूं ग्राउंड रियलिटी, ग्राउंड रियलिटी, वो इसलिए कह रहा हूं कि जहां अल्लाह का हुक्म नहीं भी होता वहां भी तवक्कुल पे चल रहे हैं, इस्तिखारों पे चल रहे हैं। समझ में आ रही? अब जैसे कस्टमर की लाइन लगी हुई है दुकान पे, ग्राउंड रियलिटी तो ये कह रही है कि भाई नमाज के लिए जाओगे तो तिजारत में क्या हो जाओगे, पीछे हो जाओगे ना, ये सारे कस्टमर साथ वाली दुकान पे चले जाएंगे। लेकिन अल्लाह का हुक्म क्या है, छोड़ दो इसको, जमात से नमाज पढ़ो जाके। समझ में आ रही है बात? तो यहां पर मैं ये कभी नहीं कहूंगा कि ग्राउंड रियलिटी को देखो, नमाज को मत देखो। ग्राउंड रियलिटी तो यही है कि भाई कस्टमर अगर रूठ गए तो पता नहीं दोबारा आए ना आए तो तिजारत में नुकसान, कहेंगे भाड़ में जाए ऐसी तिजारत, नमाज पढ़ो और अल्लाह पर तवक्कुल करो। जो कस्टमर आए हैं अल्लाह, हो सकता है इम्तिहान के लिए आए हो, अल्लाह दोबारा भेज देगा। तो शरीयत के हुक्म साफ लफ्जों में अगर कहीं टकरा रहा है फिर अल्लाह के हुक्म को देखना है, ग्राउंड रियलिटी को नहीं देखना। समझ रहे हो? हमारे जो दीनदार में गड़बड़ है वो शरीयत का हुक्म नहीं भी टकरा रहा होता फिर भी वो तवक्कुल पे चल रहे होते हैं, हालांकि वहां अल्लाह ने तवक्कुल करने का बिल्कुल भी हुक्म नहीं दिया होता। वहां अल्लाह ने कहा है कि भाई इसबाब पे चलो,
سمجھ رہے ہو کہ نہیں سمجھ رہے؟ عیسیٰ علیہ السلام کو بغیر حضرت مریم کو بغیر شوہر کے اولاد مل گئی، یہ تو اللہ کی رحمت تھی، معجزہ تھا. اب آپ کہو کہ بھائی میں توکل کروں گا بغیر بیوی کے مجھے اولاد چاہیے، تو مل جائے گی، چاہے جتنے پھونکے لگوا لو صحیح نہ جتنے دم کروا لو نہیں ہوگی. تو ہم یہی کہتے ہیں بھائی اگر جتنی قرآن خواریاں کروا لو سردی میں برف بیچو گے تو کاروبار نہیں چلے گا. اب برف بیچ رہے ہو کہہ رہے یار اللہ بہت بڑا ہے، جب فلاں کا گرمیوں میں کوئلے کا کاروبار چل سکتا ہے تو میرا سردیوں میں برف کا کیوں نہیں چل سکتا؟ تو یہ دیندار لوگ یہ حواقت کر رہے ہوتے ہیں. بھائی پہلے اپنی ذمہ داری پوری کرو پھر اللہ پہ توکل کرو. ہاں جہاں اللہ نے پابندی لگا دی ہے تو وہاں تو پھر اللہ کے حکم، جیسے موسیٰ علیہ السلام اگر اللہ حکم نہ دیتا تو پھر موسیٰ علیہ السلام کے لیے فرعون کے پاس جا کے کھڑا ہونا جائز ہی نہیں تھا. وہ اپنے آپ کو، وہ خودکشی کے مترادف تھا کہ آپ ایک ظالم کے اپنے آپ کو کیوں حوالے کر رہے ہیں بھائی، آپ کیوں اس کو جا کے تبلیغ کر رہے ہیں، وہ تو پکڑ کے مار دے گا آپ کو. تو جب اللہ نے ذمہ داری لی کہ جائیں، موسیٰ علیہ السلام نے کہا مار دے گا قتل کر دے گا، اللہ نے فرمایا کلا اننی معکما اسمع و ارا، میں تم دونوں کے ساتھ ہوں، موسیٰ تیرے ساتھ بھی ہارون کے ساتھ بھی، اسمع سن بھی رہا ہوں اور ارا سب کچھ دیکھ بھی رہا ہوں، میں تمہیں بچاؤں گا. اب گراؤنڈ ریئلٹی ایک دم کیا ہو گئی ہے، چینج. اب زمینی حقائق کہہ رہے ہیں بھائی اللہ سے کوئی نہیں لڑ سکتا، فرعون سے تو لڑ سکتے ہو اللہ سے نہیں، اب جانے میں عافیت ہے. تو اسی طرح اگر کوئی غریب نسل روکتا ہے کہ کھلاؤں گا کہاں سے، تو نسل روکنے میں عذاب ہے، یہ دو بچے عذاب بنا دے گا اللہ، ٹھیک ہے نا. اب اللہ کا حکم ہے بھائی پیدا کرو، اور توکل کس پہ کرو؟ اللہ پہ. پھر اگر مصیبت آئی بھی تو وہ چونکہ اللہ کی طرف سے ہوگی، اس میں اجر ملے گا، اس میں صبر کی توفیق ملے گی. اور اگر رزق کی تنگی کے خوف سے نسل روک لی تو پھر ایک بچہ بھی گلے پڑ سکتا ہے. تبھی تو آپ دیکھو نا خرچے پورے ہی نہیں ہو رہے، دو دو بچے ہیں رو رہے ہیں یار خرچے نہیں پورے ہو رہے. میں کہتا ہوں یار جن کے 13-13 15-15 ہیں ان کے پورے ہو رہے ہیں، جن کے دو دو ہیں ان کے پورے. بڑی بات نہیں کرنی چاہیے، میں شکر نعمت کے طور پہ بتا رہا ہوں. میرے الحمدللہ 13 بچے ہیں، بلکہ 14.5 ہیں، 14.5 بچے ہیں. کبھی مجھے آپ نے الحمدللہ کوئی دیکھا ٹینشن میں یار خرچے نہیں، یہ نہیں وہ نہیں فلانا؟ بھائی اللہ کا شکر ہے کھا رہے ہیں پی رہے ہیں، بڑے ہو گئے ماشاءاللہ. ہر سائز کا بچہ بھی، یہاں دو مختلف سائز کے بیٹھے ہوئے تھے، مختلف چینلوں کے، صحیح ہے نا. میرے بچوں کی دیکھو، آپ کے گھر میں آپ کے سب بچے ایک ہی سٹائل میں بولتے ہیں، ہمارے پاس یہ آپشن ہے، اس گھر میں جاؤ بچوں کی لینگویج الگ ٹائپ کی، دوسرے گھر میں لینگویج اس میں پنجاب کا تڑکا آ رہا ہے، ادھر بچہ اردو ایسے بول رہا ہے جیسے پٹھان لوگ اردو بولتے ہیں، ادھر جاؤ گے بچہ اردو ایسے بول رہا ہے جیسے پنجاب والے اردو بولتے ہیں، ادھر جاؤ گے بچہ اردو ایسے بول رہا ہے جیسے اردو اسپیکنگ بولتے ہیں. اتنے مختلف ڈفرینٹ قسم کے، کلچر میں فرق، ہر چیز میں فرق. تو اتنے ماشاءاللہ اللہ تعالیٰ کھلا رہے پلا رہے، اللہ تعالیٰ عافیت سے رکھے، نظر بد سے بھی بچائے اور مشکلات سے بچائے اللہ تعالیٰ. اور جو دو والے ہیں جو اس لیے، ایک تو اللہ کی طرف سے کسی کے ہوئے نا، جو یہ کہ یار کھلائیں گے کہاں سے، تو سڑے رہو تمہارے، کبھی بھی تمہارے چہرے پہ سرور انشاءاللہ آئے گا ہی نہیں کبھی تمہارے چہرے. تم یہی سوچتے رہو گے روکو یار پیسہ بچاؤ پیسہ بچاؤ، یہ دو کے بعد تیسرا ہوا تو کھا جائے گا کمبخت، میرے پیسے کھا جائے گا، نہیں 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 بچاؤ بچاؤ، پھر بھی سکون نہیں ملے گا. خرچ کرو اڑاؤ کھلاؤ یار، جتنا خرچہ ہوگا کریں گے، جو نہیں ہے صبر کریں گے. بھائی اسکول میں پڑھانے کے پیسے پڑھاؤ، نہیں تو کوئی بات نہیں، پیاز ٹماٹر والا پیاز بیچے گا ٹماٹر بیچے گا، اس میں کیا ہو گیا؟ ایک صاحب مجھے کہنے لگے دو بچے ہوں گے تو سٹی اسکول میں کیسے پڑھیں گے، تو وہ تو پھر میں نے کہا کیا ہوگا سٹی اسکول، جنت میں صرف سٹی اسکول میں پڑھنے والے جائیں گے کیا؟ کہہ رہے نہیں یہ تو بےچارے ٹماٹر بیچیں گے. تو میں نے کہا یہ جو ٹماٹر بیچنے والے، یہ کیا انسان نہیں ہوتے؟ یہ کیا حیوان ہے؟ کیا گدے ہیں یہ؟ ان کو معاشرے کا اتنا آپ نے نچلا بنا دیا ہے. میں نے کہا جو ایمانداری سے ٹماٹر بیچ رہا ہے، خدا کی قسم وہ اس وزیر اعظم اور صدر سے کروڑ ہا گنا بہتر ہے جو کرپشن کر رہا ہے. جو ایمانداری سے موچی بن کے لوگوں کے جوتے سی رہا ہے، خدا کی قسم وہ اس بیوروکریٹ سے کروڑا گنا بہتر ہے جو لوگوں کو غلط گائیڈ کر رہا ہے. جو آدمی گول گپے بیچ رہا ہے نا، گول گپے ایمانداری سے، خدا کی قسم وہ اس چیف جسٹس سے کروڑا گنا بہتر ہے جو لوگوں سے پیسے کھا کے بیٹھا ہوا ہے. تو اسلام میں ٹھیک ہے عہدے کی بڑی ویلیو ہے، لیکن اس پر آخرت کا مدار نہیں ہے. یہ ذہن میں قبول کر لو، ہمارے بچے گول گپے بھی بیچ سکتے ہیں، ٹماٹر بھی بیچ سکتے ہیں. ہم نے یہ ٹینشن نہیں لی ہے. میں نے ہمیشہ سوچا بھائی جتنے وسائل ہوں گے اتنی تعلیم دوں گا، نہیں تو نہیں، انسان بنانے کو فوکس کروں گا. کوئی بات نہیں بیٹا، رکشہ چلاؤ تمیز سے، ٹھیک ہے نا. رکشہ چلائیں گے کیا ہو گیا اس میں؟ آپ نے اپنے دماغ میں ایک چیز مسلط کر لی ہے، دو بچے ہوں گے لیکن دونوں چیف جسٹس بنیں گے، تو وہ بنے نہ بنے ٹینشن سے مرو گے آپ. और जब वो चीफ जस्टिस बनेंगे आपके कब्र में जाने का टाइम आ चुका होगा, आपको फिर भी फायदा नहीं होगा। समझ रहे हो या नहीं समझ रहे? और फिर एक अजीब बात है, जो अल्लाह पे एतमाद करता है तो अक्सर फिर उसके बच्चे रक्षा चलाते नहीं है, अल्लाह नवाज ही देता है। अक्सर अपनी जिंदगी में देखा ही है, अल्लाह गैब से असबाब पैदा कर ही देता है। तो मेरे बच्चे तो ओ लेवल में पढ़ रहे हैं, हालांकि हमने तो कभी नहीं सोचा था ओ लेवल में पढ़ेंगे। असबाब हो गए गैब से, जब पैदा हो रहे थे तो उस वक्त तो लोग कहते थे भाई पैदा हो रहे हैं वो सब हैं, पैदा हो रहे यार कैसे, स्कूलों की इतनी फीसें कहां से। हमने कहा भाई देखो हम तो नहीं चाह रहे, फिर भी अल्लाह ताला ओ लेवल में पढ़वा रहे हैं उनको। मैं तो अपने बच्चों को सोच रहा हूँ ओ लेवल से निकाल के किसी मदरसे में दाखिल करूं। मैंने कहा चलो मैट्रिक यहां से कराऊंगा, थोड़ी इंग्लिश फूफा फूफा सीख लेंगे, फिर मदरसे में लेके जाऊंगा। लेकिन वो स्कूल वाले नहीं छोड़ते। तो वो तो हमने देखा है अल्लाह पे तवक्कुल यहां करोगे तो अल्लाह गैब से असबाब पैदा करेगा। तो इतनी खुशी होती है भाई, जिस घर में बच्चे नहीं है खुदा की कसम वो होटल है, घर नहीं है। मैं तो अब सफर होते हैं ना, बड़े बड़े हजार गज के बंगलों में भी जाके क्याम करता हूं, दो आदमी नजर आते हैं, चार आदमी बंगले में, ये बेटा है, ये उनकी बेगम है, ये अब्बा है, ये अम्मा है, बस। यार इसकी तुम्हें दीवारें खाती नहीं है, खुदा की कसम दीवारें खा रही। यार क्या करना है इन बड़ी बड़ी टाइलों का, एयर कंडीशन रूम का, इतने लग्जरी सोफों का, क्या करना है जब बंदा ही नहीं है उसमें। मुझे इतनी अल्लाह शुक्र है नेमत की तौफीक देता है, जब मैं सफर करता हूं मालदारों के घरों में जाता हूं ना, जब हजार हजार गज के बंगले, मैं कहता हूं यार मेरा घर इतना बड़ा नहीं है लेकिन सुकून उसमें अल्हम्दुलिल्लाह ज्यादा है। क्योंकि जब घर में जाएंगे सबसे पहले बच्चे इस्तकबाल करते हैं, ठीक है ना, हर चीज का मजा है जिस घर में बच्चे हैं। कुर्बानी का जानवर हो लाओगे उसका मजा है, बच्चे इंजॉय करते हैं, अब्बू क्या लेकर आ रहे हैं। गाड़ी खरीदोगे उसका मजा है, बच्चे देखेंगे अब्बू ने कौन सी गाड़ी। बाइक खरीदोगे, रक्षा खरीदोगे ना, सबसे पहले बच्चे इंजॉय करते हैं, हमारे अब्बू ने रक्षा खरीदा। तो असल में इंसान को खुशी होती है बच्चों की खुशी देख के, बच्चों को खत्म कर दो तो फिर किसी चीज की खुशी नहीं है। असल तो खुशी होती बच्चों की है भाई। तो बच्चे घर में होंगे, घर आओगे, लाइफ बेगम भी कम सताएगी, वो भी बच्चों में ज्यादा खुश रहेगी, आप भी खुश रहोगे, बच्चों की खातिर दोनों जुड़े रहते हैं। वो तो शादी के दो चार दिन ही होते हैं जो आपस में मोहब्बत होती है उसके बाद तो दोनों बर्दाश्त ही कर रहे होते हैं एक दूसरे को। वो इसलिए बर्दाश्त किए मुन्ने के अब्बा है, वो इसलिए कि मुन्ने की अम्मा है वरना क्या रखा भाई, ना अब्बा में कुछ रखा ना अम्मा में कुछ रखा, वो बर्दाश्त है बच्चे के अब्बा है। तो बच्चे ही लेस कर दिया आपने क्या। फिर बच्चों में ज्यादा होने में एक फायदा यह है कि बच्चों को बहन भाई की नेमत मिलती है। हम लोग बहुत सारे बहन भाई थे तो हमने बचपन में बड़ा इंजॉय किया है, बहनें भाई सब मिलके खेलते थे, शिकायतें लगाते थे, पिटते थे, सही है ना, खेलते थे एक दूसरे के साथ। फिर बड़े होने के बाद भी एक दूसरे के साथ अपनी दिल की बातें शेयर करते हैं, हर बात इंसान बाप और मां के सामने नहीं कर सकता। फिर मां बाप तो चले जाते हैं तो फिर बहन भाई रह जाते हैं ना। तो मैं कहता हूं यार हम, मेरा अगर एक भाई होता और मैं होता दो तो हम, मेरे को जिंदगी के सारे मजे खराब हो गए थे। तो बहन भाई भी होलसेल के हिसाब से होने चाहिए, इससे नहीं लग रही तो उससे बन जाएगी भाई। हर इतनी सारी बहनें हों कि इस बहन से नहीं बनती तो उस बहन से बनेगी, अक्सर घर में होता है ना, इसकी इस भाई से बनती उससे तो बनती नहीं है। तो इतने भाई दो उसको कि किसी ना किसी से तो बने एक ही भाई है उसका, उससे नहीं बन रही तो वो तो भाई लेस हो गया। बहनों में ऐसा होता है ये दोनों की आपस में बनती है, उनकी तीसरी से नहीं बनती, कोई मसला नहीं है, इन दोनों की तो बन रही है ना, एक ही बहन है इससे नहीं बन रही तो कहां जाएगी बेचारी वो। और बाजू की एक भी बहन नहीं होती, वो भाई बहन को तो बहन चाहिए, वो बहन के साथ जो बातें शेयर कर सकती है वो मां बाप के साथ थोड़ी कर सकती है। पूरे मुआशरे की वाट लगा दी है गोरों के कल्चर को फॉलो करके, ऐसी की तैसी कर दी अपने खानदान की, अपने निजाम की। तो इसलिए जो अल्लाह उसके रसूल ने खानदान के मामले में कहा कि मुझ पे तवक्कुल करो, वमा मिन दाब्बतिन इल्ला अलल्लाह रिज़्कुहा, जमीन पे चलने वाले कोई मखलूक ऐसी नहीं है जिसकी रोजी अल्लाह ने अपने जिम्मे ना लियो। तो इंसान तो सबसे पहले, समझ रहे कि नहीं समझ रहे।
थैंक्स फॉर वॉचिंग, डोंट फॉरगेट टू लाइक कमेंट शेयर एंड सब्सक्राइब टू मुफ्ती तारिक मसूद स्पीचेस चैनल।